तो बल्कि हमारे अंदर है उसके ऊपर वो कर उसको कुछ कर सकते।
ठीक है, देखिए कि कुरान पाक पढ़ने के बहुत सारे मकासद होते हैं ना। अब इस वक्त जो हम पढ़ेंगे ना, ये मकसद क्या है कि हम इसमें से हिदायत लेना चाहते हैं, गाइडेंस के लिए लेंगे जी इंशाल्लाह। बिल्कुल, कुरान पाक को ठीक पढ़ना, उसके ऊपर अजर का मिलना, पढ़ने से बरकत का होना और उसके पढ़ने से जिन्नों का भाग जाना, ये सब सेकेंडरी चीज़ें हैं। असल जो मकसद है किताब का वो हिदायत है। इस बात को समझने के लिए इंशाल्लाह हम सूरत अल बकरा की अब इब्तदाई आयात को देखेंगे। हम एक साथ तर्जमा पढ़ेंगे इंशाल्लाह जहाँ तक आज हमारा लेसन है। और तर्जमे को सुनते पढ़ते वक्त आपने ख़ास तौर पे अपने लिए सोचना है कि क्या मैं ऐसी हूँ या मैं इस तरह से सोचती हूँ। शुरू करते हैं। नहमतुहु व नुसल्ली अला रसूलिहिल करीम, अम्मा बादु, फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम। رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير। سورة البقرہ کی ابتدائی 20 آیات ہم دیکھیں گے اس کو ترجمے کی روشنی میں کہ اللہ سبحانہ تعالیٰ نے اس میں ہمیں اپنے عمل کے لیے کیا پیغام دیا ہے۔ اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الف لام میم، حروف مقطعات ہیں یہ۔ اس کے بارے میں نبی صلی اللہ علیہ وسلم کے عمل سے اور آپ کی جو بات ہم تک پہنچی یہی پتہ چلتا ہے کہ اس کے معنی اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم تک کو نہیں بتائے، بس اتنا کہا کہ الف کے، لام کے اور میم کے ہر لفظ کے پڑھنے پر 10 نیکیاں ہیں۔ یہ اصل میں ہمارے ایمان کا امتحان بھی ہے۔ بعض لوگ ان چیزوں کو چھوڑ کر جس پہ غور و فکر کرنا چاہیے، جس پہ ریسرچ کرنی چاہیے، ان لفظوں پہ غور کرنے لگتے ہیں اور بعض نا سمجھی کے ساتھ ان لفظوں کو خوبصورت سی پینٹنگ کی صورت میں یا کبھی کبھی قطعے بنا کر گھروں میں لگا دیتے ہیں، اس سوچ کے ساتھ کہ شاید اس سے کوئی جن بھاگ جائیں گے یا برکت ہوگی۔ تو بات یہ کہ یہ سب سیکنڈری باتیں ہیں۔ قرآن جو ہے یہ ہدایت کے لیے آیا ہے۔ سوال پیدا ہوتا ہے کہ جس بات لفظ کا مطلب ہی نہیں پتا، اس کو اب لگا بھی دیں گے تو برکت کیسے اترے گی؟ اور اللہ کے نبی نے ایسا کوئی طریقہ میں نہیں بتایا کہ شارٹ کٹ کی طرح ہم کریں اپنی مرضی کی باتیں، دن رات انہیں گھروں میں اللہ کی نافرمانی ہو، شیطان کی آوازیں ہوں اور ہم اس طرح قرآن کی آیتیں لگا کر یہ سوچ لیں کہ چلیں ہمارا گھر مسلمان ہو گیا۔ پھر اور بھی اس میں بہت کچھ ہے سوچنے کو، لیکن اصل اگلی آیت ہے جو ہم سب کی سوچ کو جمع کروائے گی اس نقطے پر کہ کیا حقیقت میں میں نے قرآن کو اسی طرح سمجھا۔ اللہ تعالیٰ فرماتے ہیں ذالک الکتاب لا ریب فی، یہ کتاب یعنی قرآن مجید ایسی کتاب ہے کہ اس میں کوئی شک نہیں۔ کس بات میں شک نہیں؟ پہلی بات ہے اس بات میں شک نہیں کہ یہ اللہ کی طرف سے اتری ہے۔ اس دور میں بھی لوگوں نے الزام لگایا، آج بھی کچھ لوگ سوچتے ہیں کہ یہ محمد صلی اللہ علیہ وسلم نے لکھا، حالانکہ ایسا نہیں ہے۔ ایک مستشرق ہے، قرآن پاک پر بڑی گہری نظر رکھتے ہیں، ان کا ایک قول ہے، کہتے ہیں کہ اگر مجھے یقین نہ ہوتا کہ یہ قرآن محمد صلی اللہ علیہ وسلم نے لکھا، یعنی وہ تو نبی نہیں مانتے، لفظ محمد ہی بولتے ہیں وہ، تو میں ضرور کہتا کہ اس قرآن کو لکھنے والی کوئی عورت ہے، کیونکہ یہ قرآن عورتوں کی اتنی سائٹ لیتا ہے یا اتنے حقوق دیتا ہے قرآن عورتوں کو، تو میں سمجھتا ہوں کہ یہ کسی عورت نے لکھا ہے۔ تو اس کا یہ جملہ کیا ہے کہ محمد نے لکھا ہے صلی اللہ علیہ وسلم۔ آج بھی آپ دیکھیے کہ ویسٹ میں بعض لوگ اسلام کو محمدنز لاء کہتے ہیں، یعنی محمد کے بنائے ہوئے قوانین صلی اللہ علیہ وسلم۔ تو ہم سب کا عقیدہ واضح کیا جا رہا ہے کہ دیکھو ذالک الکتاب، ذالک الکتاب لا ریب فی خدا للمتقین، یعنی اس کتاب میں شک نہ کرنا کہ یہ اللہ کی طرف سے اتری ہے۔ تو کوئی دل میں اگر ڈاؤٹ بھی آتا ہے نا اس کتاب کے بارے میں کہ پتہ نہیں شاید یہ ٹھیک ہے کہ نہیں، پتہ نہیں یہ غلط ہے کہ نہیں، آپ کہیں گے یہ شک آتا ہے؟ بالکل آتا ہے۔ ایک ماں نے کہا کہ میرا بچہ جو کسی زہر کے ویسٹ کی بات ہے اپنے اسکول میں جاتا تھا، تو ایک دن آ کے ماں سے کہنے لگا آپ کو کیسے یقین ہے کہ قرآن ہی سچ ہے، بائبل کیوں ٹھیک نہیں ہے؟ اور اسی طرح کے معصوم سوال اور بھی کیے جاتے ہیں، میں ہی کیوں اپنے دوست سے کہوں کہ وہ مسلم ہو، میں اس کے کہنے پہ کرسچن کیوں نہ بن جاؤں؟ آج جو زہر ہماری نسلوں کے ذہنوں میں ڈالا جا رہا ہے نا، اس میں ایک یہ بھی ہے کہ یہ قرآن اور حدیث خاص طور پہ آج کے دور کا تو سب سے جو بڑا حملہ ہے وہ نبی صلی اللہ علیہ وسلم کی ذات اور آپ کیا حدیث پر ہے، تو ہماری نسلوں کو پلیوٹ کیا جا رہا ہے۔ پھر اسی طرح ایک اور شک کی بات بیچ سے نکال دی کہ ایک تو اللہ کی طرف سے, دوسری بات ہے کہ اس پہ یقین رکھو کہ یہ کتاب مکمل ہے, اس میں جو حکم آیا ہے وہ عمل کے لیے ہے, بدلے گا کبھی نہیں. 1400 سال پہلے جو دین شروع ہوا آج سے 1400 سال بعد بھی وہ اتنا ہی ویلڈ ہے جتنا کہ پہلے دن تھا. بعض لوگ کہتے ہیں آج کے دور میں اس قرآن پہ عمل نہیں ہو سکتا, بدل دو. وہ کہتے ہیں نا کہ خود بدلتے نہیں قرآن کو بدلتے ہیں, اور ایسے شوشے آپ سنتے ہی رہتے ہوں گے کہ سورۃ توبہ کو نکال دیجئے قرآن سے تو اس کو مان لیں گے. کسی کو سورۃ نور اپنے راستے کی آزادی کی رکاوٹ دکھتی ہے, کسی کو وراثت کے مسئلے برے لگتے ہیں. اسی طرح کے مطالبے مکہ والوں نے بھی کیے تھے. قرآن میں واحد موجود ہے کہ وہ کہا کرتے تھے کہ یا تو کوئی ایسا قرآن لاؤ جو ہمیں اچھا لگتا ہے اور یا پھر اس کو بدل دو. اللہ نے کہا اپنے نبی سے کہہ دو میں اس کو اپنے نفس کی طرف سے نہیں کہتا. اسی پہ ایک بات جو ڈے ٹو ڈے ہماری سمجھ کی ہے, ویسٹ میں ایک بردر تھے تو انہوں نے کسی موقع پہ قرآن پاک کے نسخے اپنے محلے میں لوگوں کو گفٹ میں دیے, جیسے کرسمس ہوگا یا عید ہوگی کوئی موقع تھا تو انہوں نے کچھ کینڈیز وغیرہ کے ساتھ قرآن پاک کے نسخے بھی دے دیے. کچھ دن کے بعد ایک نیبر وہ قرآن مجید کا نسخہ واپس کرنے آیا تو کہنے لگا کہ مجھے یہ قرآن نہیں چاہیے, مجھے وہ قرآن دو جس پہ آج تم مسلمان عمل کر رہے ہو, کیونکہ مجھے تو اس میں کوئی ایسی بات نہیں دیکھی جو آج تم مسلمانوں میں ہو. کتنا بڑا تماچا ہمارے منہ پر. آج بھی انسائیکلوپیڈیا آف برٹانیکا میں یہ بات لکھی ہوئی ہے اس قرآن کے بارے میں کہ دا موسٹلی ریڈ بک, یعنی سب سے زیادہ پڑھی جانے والی اور سب سے کم سمجھی جانے والی کتاب ہے. آپ اپنے بچے کو میتھ ایسے بغیر سمجھے نہیں پڑھنے دیتے. کتنی ٹیوشنز پڑھاتے ہیں, کتنے اسکولوں اور کالجوں کے نخرے دیکھتے ہیں. کوئی کہہ دے گھر بیٹھ کے خود ہی پڑھ لو, بس انگلیاں پھیرتے جاؤ اس کے اوپر اور تمہیں میتھ سمجھ آ جائے گا. سائنس, فزکس, بایولوجی, زولوجی پڑھتے ہیں خود بغیر سمجھے. ایک اردو کی کتاب پڑھیں اور اس کی زبان نہ سمجھ آئے تو آدھا صفحہ پڑھ کے چھوڑ دیتے ہیں, کہتے ہیں لینگویج بڑی مشکل ہے. لیکن اس کتاب کے ساتھ ہم کیسا معاملہ کرتے ہیں کہ بس اس کو برکت کے لیے پڑھتے ہیں. ہمارا خیال ہے کہ بس اس کتاب کا پڑھنا ہی ہمارے سارے غم دور کر دے گا. کوئی غم آ جائے تو اس کی آیتوں کو پڑھنے لگ جاتے ہیں, وظیفے کے طور پہ پڑھنے لگتے ہیں. نہیں, ہدن للمتقین, یہ ہدایت ہے متقیوں کے لیے. بڑا خوبصورت انداز ہے. اگر آپ غور کر کے دیکھیں تو دو طرح سے اس آیت کو آپ سمجھ سکتے ہیں. ذالک الکتاب لا ریب فیہ, یہاں بھی رک سکتے ہیں آپ کہ یہ وہ کتاب ہے جس میں کوئی شک نہیں. اور پھر دوسرا جملہ کیا ہو جائے گا, ہدی للمتقین, گائیڈنس ہے متقیوں کے لیے, تقوی والوں کے لیے. اور اگر اس کو آپ دوسری طرح روکیں تو ذالک الکتاب لا ریب, یہاں بھی رک سکتے ہیں. اگر آپ اپنے قرآن پاک میں دیکھیے تو فی ہی سے پہلے اور بعد میں دو نشانیاں بنی ہوئی ہیں, جس میں مطلب یہ کہ آپ رکنا چاہیں تو پہلے بھی رکیں بعد میں بھی رکیں. تو دوسرا جملہ بھی شروع ہوگا فیہ ہدی للمتقین. سوال پیدا ہوتا ہے کہ ہدایت کیا ہوتی ہے. ہدایت کا لفظ ہدیے سے ہے, ہادال یا ہدا, گفٹ, گائیڈنس از اے گفٹ. اللہ تعالیٰ نے آدم علیہ السلام سے جو وعدہ کیا تھا دنیا میں ان کو بھیجتے ہوئے کہ دنیا میں آپ جائیے اور ہم آپ کی طرف ہدایت بھیجیں گے, فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى فَمَن تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ. اس وعدے کو پورا کرنے کے لیے اللہ تعالیٰ نے تقریباً 100,000 سے زائد نبی بھیجے. قرآن پاک میں تقریباً 25 پیغمبروں کا ذکر ہے, 313 رسولوں کا تذکرہ میں احادیث سے ملتا ہے. بعض ضعیف روایات سے آتا ہے کہ اللہ تعالیٰ نے 124,000 پیغمبر بھیجے. ہر پیغمبر کا بھیجا جانا کس بات کی دلیل تھی کہ صرف کتابوں سے علم حاصل نہیں ہوتا. اگر صرف کتابیں پڑھ کے لوگ مسلمان ہو جاتے, لوگ ڈاکٹر بن جاتے, انجینئر بن جاتے, تو آپ بتائیے کیا اتنی یونیورسٹیز اور اتنے کالجز کی ضرورت تھی. ایک ایک سکول کے اندر اگر آپ دیکھیں تو 50 سے 100 کے قریب ٹیچرز ہوتے ہیں. 4-5 جماعتوں تک کا سکول ہو اور اس میں بھی 20-25 ٹیچر ہوتے ہیں. کیا پتا چلا کہ قرآن کو سیکھنے کے لیے ٹیچر کی ضرورت ہوتی ہے. ہم اپنے گھروں کا جائزہ لیں, بچپن سے جب سے ہم دنیا میں آئے, ہوش سنبھالی, ہمارے کانوں میں آوازیں پڑی, قرآن ہمارے گھروں میں ہے, ہم پڑھتے بھی آتے ہیں. لیکن یاد رکھیے دنیا کی ہر چیز سیکھنے سے آتی ہے. تو اللہ نے الہادی ہونے کا ثبوت دیا اس کتاب کو بھیج کر کہ ہدن, یہ گائیڈنس ہے زندگی کیسے گزارو, زندگی کا طریقہ. پچھلے سبق میں اہدنا الصراط المستقیم سے یہ بات واضح ہو گئی تھی کہ دن میں 5 نمازوں میں اہدنا الصراط المستقیم پڑھا کر ہر ایک نماز کے دوسری نماز کے بیچ کے کاموں کی گائیڈنس مانگ رہے ہوتے ہیں. ये खाऊं कि ना खाऊं, ये करूं ना करूं, इसी तरह ये किताब हमें दो तरह से गाइड करती है, जिंदगी कैसे गुजारो, अच्छी बेटी कैसे बनो, अच्छी माँ कैसे बनो, अच्छी बीवी कैसी होती है, नेबर्स के साथ अच्छे कैसे रहो, अपनी मासियों और अपनी मुलाजमात के साथ कैसे रहो, ये गाइडेंस है। इसको पढ़ेंगे तो समझ आएगा ना। यदि मुसलमान जो होता है सिर्फ अल्लाह के साथ नहीं जुड़ा होता, अल्लाह के बंदों के साथ भी जुड़ा होता है। इसलिए ये किताब कह लीजिए जिंदगी गुजारने की हिदायत देती है, शादियां कैसे करो, गम कैसे करो, कोई फौत हो जाए तो उसके साथ क्या मामला करोगे, घर बनाओ तो कैसे रहो, तुम्हारा अल्लाह ताला ने तुम्हें जो वजूद बख्शा है इसको कैसे चलो। ये है वो डे टू डे गाइडेंस जो जिंदगी में हर एक को जरूरत होती है। और अगर आप इससे थोड़ा और नीचे ले जाएं, सूरह तोहा में भी आता है कि अल्लज़ी खलका फहदा, पैदा करते ही वो रास्ता सिखाता है। मछली के बच्चे को पैदा होते ही तैरना कौन सिखाता है? अल्हादी। परिंदे का बच्चा पैदा होने के बाद उड़ना कैसे शुरू कर देता है? गाय और भैंस का बच्चा पैदा होती है उसके पीछे उठ के चलना कैसे शुरू करता है? और अपने बच्चों को देख लीजिए, इन बच्चों को कोई माँ सिखाती है हंसो, बोलो, सांस लो, दूध पीसना, माँ का पिस्तान चूसना कौन सिखाता है? अल्लाह की जात सिखाती है। आप जरा कभी गौर करके देखें ना बच्चों के बिहेवियर पे, हैरत होती है। आप आज जाके सोचिए, और अगर आपकी गोदों में छोटे बच्चे हैं तो उस पर गौर करके देखें, जितना मर्जी कर लें आप बच्चों को नहीं सिखा सकते जो चीजें वो खुद सीख लेते हैं। अगर माँ को सिखाना पड़ता ना सांस लो तो मर चुके होते बच्चे, माँ को सिखाना पड़ता ना चलो, कैसे वक्त के साथ बच्चे की जिंदगी में तब्दीलियां आती हैं। और जब पैदा हुआ तो मुंह में दांत ही नहीं, क्योंकि दांत होते तो माँ पे जुल्म हो जाना था, और जो ही खाने की जरूरत पड़ी मुंह में दांत आ गए। ये गाइडेंस है। कभी हम अपने रब को गौर से सोचें तो मेरा ख्याल है कि हम कभी वो ना रहें जो आज मौजूद है। और इसी तरह हिदायत का आखिरी दर्जा जो है वो कौन सा है कि फिर जाना कहाँ है, भेजे क्यों गए हो, मकसद क्या है, पर्पज ऑफ लाइफ क्या है, खाना पीना कपड़े खाना। कभी आपने गौर किया हर रोज सुबह के एक ही रूटीन है? हाँ ये है, कभी मासी नहीं आई तो रूटीन बदल गए, जब वीकेंड हो गया और वीकडेज हो गया तो फर्क होगी, कोई मेहमान आ गए तो फर्क होगी। हम 90% रोज वही कुछ कर रहे होते हैं जो हम कल कर रहे थे, आखिर क्यों? अल्लाह कहते समझो कि इस किताब से पूछो, क्या फहसिब तुम अन्नमा खलकनाकुम अबसा, तुम्हें मैंने बेमकसद पैदा किया, बेकार पैदा किया, वानना को मिले ही ना ला तुर जाऊं, क्या तुम हमारी तरफ नहीं आओगे? तो जन्नत का रास्ता बताने से पहले ये दुनिया के रास्ते बताती है। आगे लफ्ज देखिए, लिल मुत्तकीन, तकवा वालों को। तकवा क्या होता है? कुरान पाक का ये वो लफ्ज है जिसके रूट से सबसे ज्यादा अल्फाज है। कुरान पाक में लफ्ज खू वकूद, इसी तरह यहां तकवा मुत्तकीन अतकवा, इस लफ्ज से तकरीबन 600 के करीब लफ्ज हैं। और इस लफ्ज की वजह से इंसान इतनी मुख्तलिफ मानी इसके समझ जाता है कि एक उर्दू इंग्लिश पंजाबी किसी दूसरी जुबान में इसका तर्जमा नहीं होता। लेकिन हम थोड़ा सा देखेंगे कि तकवा क्या होता है। हजरत उमर रजी अल्लाह तआला अन्हो से किसी ने पूछा था कि भाई तकवा क्या होता है, तो कहने लगे कभी तुम जंगल में से किसी पतले से रास्ते से गुजरे हो कि जिसके दोनों तरफ कांटों वाली शाखें हो। अब आपको शायद इधर एक्सपीरियंस ना हो, लेकिन आप कभी नॉर्दर्न इलाकों में जाएं, जंगलों में वॉक के लिए जाते हैं तो वाकई इस तरह होता है। तो उन्होंने कहा कि मैं ऐसे गुजरूंगा कि अपने दामन को बचाऊंगा, कभी इधर से कपड़ा समेटूंगा, कभी इधर से कि एक कांटा उलझने लगे उसको छुड़ाऊंगा, आगे चला जाऊंगा। तो फरमाया कि ज़ाका तकवा, यही तकवा है। इस दुनिया के सफर में जब हम चलते हैं ना, हम किसी को ना दुखाएं कोई हमें दुखाएगा, हम किसी से ना टकराएं लेकिन लोग टकराएंगे, हम किसी गलत चीज की तरफ ना देखें लेकिन शैतान टेम्पटेशन करेगा। हदीस में आता है कि जो ही इंसान सिराते मुस्तकीम पे कदम रखता है, शैतान खूबसूरत पर्दों में से झांक झांक के कहता है इधर आ मेरे पीछे देख, देख कितना हुसन है। इंसान तौबा तौबा करता आगे जाता है, फिर दूसरी तरफ से एक पर्दा खोल के कहता है इधर आ देख कितना माल है, देखो कितनी औरतें हैं। और जो बंदा उसको पत्थर मारता मारता चलता जाएगा वही दिन सिरातल मुस्तकीम, वो जन्नत तक पहुंचेगा। तो सिराते मुस्तकीम पे जमे रहने का नाम तकवा है। नेकियां शुरू बहुत लोग करते हैं लेकिन नेकियों को एंड तक पहुंचाना ये तकवा है। हमारे अमूमन तकवा के लिए कहते हैं गुनाहों से बचना, बड़ा मारूफ मानी है। बल्कि पुराने तर्जुमे अगर आप कुरान पाक में देखें तो परहेजगार का लफ्ज बहुत आता है। ठीक है, गुनाहों से बचना भी तकवा है, लेकिन बड़े गौर से बात सुनिएगा जो अगला जुमला है, नेकियों के मवाके को पहचानना और उनको अवेल करना ये भी तकवा है। بہت سارے لوگ گناہوں سے تو بچ لیتے ہیں بہت سارے الحمدللہ، یہ بھی اللہ کی توفیق ہے، لیکن نیکیوں کے موقع نہیں پہچان پاتے. ہمارے پاس دن میں بیسیوں نیکیوں کے موقع ہوتے ہیں، لیکن ہم ایسے ساہوکار ہیں کہ چھوڑو چھوڑو چینج ٹیک اٹ، لے لو مجھے چینج نہیں چاہیے، یہ چھوٹے نوٹ میں نہیں رکھتی آپ لے لو. اس طرح ہم نیکیوں کے موقع ضائع کرتے ہیں. کیسے؟ ذرا تھوڑا سا اپنے دماغ پہ زور دیتے ہیں. مثال دیکھیے، جیسے صبح ہم اٹھتے ہیں، ہر ایک ہی اٹھتا ہے الحمدللہ، سبھی اٹھ بیٹھتے ہیں، ہم اٹھ کے کیا صبح اٹھ کے صبح کی دعا پڑھ سکتے ہیں؟ نبی صلی اللہ علیہ وسلم فجر سے پہلے جب اٹھتے تھے، اپنے بستر پہ بیٹھ کے آپ بغیر وضو کیے، قرآن چھوئے بغیر، آپ کے سینے میں قرآن تھا، سورۃ آل عمران کا آخری رکوع پڑھتے تھے. اِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ لَآيَاتٍ لِّأُولِي الْأَلْبَابِ الَّذِينَ يَذْكُرُونَ، سے لے کے آخر تک سورۃ کے، لَعَلَّكُمْ تُفْلِحُونَ. اتنی خوبصورت وہ آیتیں ہیں، اب اس کا موضوع نہیں، لیکن میں آپ کو صرف بتا رہی ہوں کہ اٹھتے ہی نیکیوں کے موقع کیسے ضائع کرتے ہیں. کوئی مشکل نہیں ہے، ہم اپنے پاس رکھ بھی سکتے ہیں. آج کل تو ہمارے کمپیوٹرز میں، ہمارے ٹیلی فونوں پہ، ہمارے ہر طرح سے موجود ہے، اور ہم وہ نہیں پڑھتے. صبح اٹھتے ہی آپ پھر پڑھتے تھے اللہم بسمی کا موت واحیا، ہم نہیں پڑھتے. پھر جب کھڑے ہو کے انسان باتھ روم کی طرف چلتا ہے، باتھ روم میں جانے کی دعا اللہم انی اعوذ بک من الخبوث والخبائث، ہم نہیں پڑھتے، ضائع کیے نیکیوں کے موقع. پھر آپ دیکھیے باتھ روم میں گئے، وضو کیا، یعنی صرف نبی صلی اللہ علیہ وسلم کی سنتوں کو اگر آپ دیکھ لیں کتنی چھوڑتے ہیں. پھر اس کے بعد چلیے وضو کر لیا آپ نے، نماز کے لیے آگے کھڑے ہو گئے، اگر وقت سے پہلے اٹھے، اگر دو نفل پڑھ لیتے ہیں وضو کے، سنت، حضرت بلال رضی اللہ تعالیٰ عنہ کی سنت ہی ہے، ہم نے نیکی کا وہ موقع ضائع کر دیا. پھر اس کے بعد دیکھیے کہ جو موقع آتا ہے، مثال ہے گھر میں آپ دو تین خواتین تو ہوتی ہیں نا، ماں بیٹی بہن یا ساس بہو، عموماً ہمارے کلچر میں ہوتے ہی ہیں، ہم سب اپنی الگ الگ نمازیں پڑھتے ہیں، بس یہ اپنی مرضی کے وقت پہ پڑھنی ہے، اپنے طریقے سے پڑھ رہے ہیں پڑھ رہے ہیں. اگر وہ دو تین خواتین مل کے اگر، یا گھر کے مرد، اللہ ان کو توفیق دے کہ وہ اللہ کے گھروں میں جائیں، مرد کیسے اپنی نیکیوں کے ضائع کرتے ہیں. دیکھیے میں یہاں بیٹھی ہوں اور آپ کو کہوں کہ دیکھیے کہ آپ ایسا کیجیے، ادھر آئیے اور یہ ایک پین میں آپ کو دے دیتی ہوں، اور اگر میں کہوں کہ ایسا کیجیے کہ آپ میں سے کوئی جو بھی جلدی سے آتا ہے، میں اس کو ایک کے ساتھ 26 اور فری دے دوں گی. ہم ایک روپے کی بجائے کوئی کہہ دے نا 1 روپے والی چیز، آپ آ جاؤ اور ساتھ 26 فری ہیں، تو میرا حال ہے ہم چاہے پٹرول لگا کے جائیں، ہم لے کے آئیں گے. لیکن نمازیں کتنی ضائع کرتے ہیں، وہ قدم جو مسجد کی طرف صبح اٹھتے ہی چلتے ہیں، ہم صبح اٹھتے نیکیوں کے موقع ضائع نہیں کرتے. کہاں گیا تقویٰ؟ مومن اتنا فراست والا ہوتا ہے وہ اپنی نیکی ضائع نہیں کرتا، وہ کہتا ہے میں یہی نماز پڑھوں گا، روکو جماعت سے میں پڑھوں گا، میرا نقصان ہوتا ہے تو وہ، کیونکہ خدا للمتقین، تقویٰ نیکیوں کے موقع دکھاتا ہے. لوگ کھانے کھانے میں مصروف ہیں، ان کو ابھی روزہ بھی پینا ہے، ان کو جوس بھی پینا ہے، ان کو سموسا بھی کھانا ہے، وہ کہتا ہے چھوڑو روزہ کھولنے، لوگ کون کھجور کھا کے مسجد میں جائے نماز پڑھنے، پہلے رکھو. ہم کھا پی کے بیٹھے ہوتے ہیں، وہ مسجد میں نماز پڑھ کے بھی آ جاتے ہیں. یہ تقویٰ ہے کہ بندہ چھوٹی چھوٹی نیکیوں کی حفاظت کرتا ہے. اگر ہم ایک گھر میں رہنے والے مل کے نماز پڑھ لیں، ہماری ہر نماز کی 27 نمازیں ہو گئی نا. کتنی دفعہ دن میں اٹھتے ہی پھر ہمارا سامنا ہوتا ہے، مثال ہے سو کے اٹھے، سامنے ماں ہے، بیٹی ہے، شوہر ہے، ایک اسمائل، السلام علیکم، نیکی ہے یہ، کیسے ہیں آپ، کیا حال ہے، پیار کرنا. کتنے موقع ہوتے ہیں ہمارے پاس دن میں، میرا خیال ہے سینکڑوں موقع ہوتے ہیں جو ہم صرف اپنی بے پتہ نہیں کھوئے کہاں رہتے ہیں، غم ہمیں پتہ نہیں کیا ہے اور آرزوئیں اور تمنائیں کیا ہیں. تو ہدی للمتقین لفظ کو سوچتے ہوئے آج آپ اپنے لیے عمل کی بات لیں کہ میں نے اپنی گم شدہ نیکیوں کو ڈھونڈنا ہے. آج سے نظر رکھنا شروع کریں. دیکھیے ایک چھوٹی سی مثال دیتی ہوں آپ کو، اس سے بات سمجھ آ جائے گی. جیسے کبھی آپ کیئر لیس ہو کے کھانا کھانا شروع کر دیں، ہر چیز کھا رہے ہیں، کہیں گے میں کھا رہے ہیں، پی رہے ہیں، پراٹھے بھی کھا رہے ہیں، حلوہ پوڑی بھی کھا رہے ہیں، ایک دم ویٹ گین ہو جاتا ہے نا، ہوتا ہے کہ نہیں ہوتا. دوسری مثال لے لیں، آپ کے پرس میں پیسے ہیں، آپ بلا درے خرید خرچ کریں، گئے ہیں یہ بھی لے لیا وہ بھی لے لیا، ضرورت نہیں، گنے ہی نہیں، سوچے ہی نہیں کہ پیچھے کیا ہو سکتا ہے، پرس میں ساری ختم ہو جائیں، کرائے کے بھی نہ بچے، پاسیبل ہے نا. جب بندہ کیئر لیس ہو کے کام کرتا ہے نا، تو اس کو پتہ بھی نہیں چلتا اور اس کے نتائج مختلف ہوتے ہیں. بالکل اسی طرح زندگی گزارتے ہوئے جب ہم کیئر لیس ایٹیچیوڈ کر رکھتے ہیں نا، تو اسی طرح ہمارا ویٹ گناہوں کا بھر چکا ہوتا ہے اور ہمیں ساتھ میں کہتے ہیں خیر ہے نا، سب کرتے ہیں، کچھ نہیں ہوتا. اور اسی طرح بے دریک نیکیاں لٹاتے ہیں جو نہیں کرنی چاہیے، جو ضائع نہیں کرنی چاہیے تھی، اور ہمارے نام اعمال خالی ہو چکے ہوں گے. شعور سے ہر بندہ، ہر ایک کا ماحول فرق ہوگا، ڈھونڈے میں کیسے کروں. اللہ کے نبی نے فرمایا کہ مومن تو راستے میں چلتا ہوا کانٹا بھی ہٹا دیتا ہے، یہ بھی ایمان کی علامت ہے، یہ بھی نیکی ہے. आप गुजर रहे थे, आपका पांव फिसलने लगा, आपने देखा केले का छिलका पड़ा हुआ है, आप कहते शुक्र है मैं बच गई, नहीं वापस आइए, उसको उठा के डस्टबिन में फेंकिए, क्योंकि आपके पीछे भी बहुत सारे आ रहे हैं। तो तकवा के बहुत सारे एंगल हैं, ये सिर्फ आपको एक सोच देना मकसूद है कि हम नेकियों के मौके ढूंढें, किसी का हाल पूछ लें, कोई बीमार है उसका हाल पूछ लें, कितने मौके आप देखिए कि हम अपनी जात पे इतना वक्त भी लगाते हैं, माल भी लगाते हैं, लेकिन अल्लाह के रास्तों में हम उस तरह से नहीं लगा पाते। अल्लाह ने तो हिदायत सबको दी, लेकिन मिलेगी तकवा वालों को। इसको थोड़ा सा समझ लीजिए, ताकि क्योंकि अहम बात है, बहुत अहम बात है। जब ये समझ आ जाती है, अगली बातें बहुत आसान हो जाती हैं। और वो क्या है कि आप देखिए कि दुनिया में एक शख्स है, नया नया अपना कैरियर शुरू किया, जॉब बच्चों को अक्सर मिलती है जब, तो 10-5 हज़ार की तनख्वाह मिली। अब शुरू में आप देखिए जवानी बहुत है, अरमान बहुत होते हैं, पैसे थोड़े होते हैं। अब वो हर वक्त डांट ये करें कि आप पहले तो कुंवारे होते हुए माँ बाप से एक बंदा जेब खर्च लेता है, फिर जरा कमाने लगा बच्चा लड़का, चलो जब इसकी शादी कर दो, अब थोड़े से पैसे होते हैं, आहिस्ता आहिस्ता करके शौहर बीवी मिल के घर में थोड़ी थोड़ी चीज़ें जमा करते हैं ना, चलो ये आप पैसे जमा करते हैं, एक फ्रिज ले लेते हैं, कुछ महीने जमा किया तो एक सोफा ले लेंगे। इसी तरह से जूं ही वक्त के साथ उस लड़के की जॉब अच्छी होती जाती है या कारोबार चमकता, फिर क्या होता है, घर में उसका असर दिखता है, बिल्कुल दिखता है, पहनने पे दिखता है, खाने पे दिखता है, लोग कहते हैं माशाल्लाह अब लगता है बहुत इनका काम अच्छा है। और अमूमन हम एक जुमला भी बहुत बोलते हैं कि अल्लाह का बड़ा फजल है, या कुछ और इस तरह के जुमले बोलते हैं। बस इसी से समझ लीजिए कि जिस तरह दुनिया का माल आता है ना, तो हमारा लाइफस्टाइल बदल जाता है ना, पहन ओढ़ना। इसी तरह तकवा जब आता है ना, तो बंदे का लाइफस्टाइल बदलता है। मसलन पहले हम कहते हैं लो पढ़ती नहीं हूँ भला, अब और क्या पढ़ूँ, नमाज फर्ज तो पढ़ती हूँ ना, अब सुन्नतें क्या करनी है, लो अब क्या है, मैं सब दूसरे तो ये भी नहीं करते, मैं गले में तोड़ रही हूँ ना। यानी शुरू में जब तकवा थोड़ा सा होता है ना, तो हमें छोटी छोटी अपनी नेकियां बड़े पहाड़ लगते हैं, दूसरों से तो अच्छी हूँ ना, लेकिन जब और तकवा आता है ना, तो फिर अपनी पांच में कहते हो तो ये तो सभी पढ़ते हैं, मुझे तो अब सुन्नत, मुझे तो अब तहज्जुद भी पढ़नी है, मुझे तो इशराक भी पढ़नी है, हर चीज का रंग निखरने लगता है, सब ये काम करते हैं, मुझे दूसरों से अच्छा होना है। अच्छा ये पांच नमाजें पढ़ी हैं तो मैंने अपने लिए पढ़ी हैं, रोजा रखा अपने लिए पढ़ा है, मुझे इस्लाम के लिए भी कुछ करना है। इस तरह तकवा बढ़ता है तो हमारी नेकियां बढ़ने लगती हैं, फिर इसी से आप फील करेंगे कि बंदा अपनी जिंदगी जाया नहीं करता। कितने मौके होते हैं हम दूसरों को नेकी की दावत दे सकते हैं, हम अपने आप में रहते हैं, हम कहते हैं अभी कौन बुरा बने। हम कितने मौके पे अपने घरों में लोगों को दावत दे सकते हैं कि आओ बहन आओ बैठो बैठो, और उसके बाद आप उनको कोई एक अच्छी बात सुना सकते हैं ना, लेकिन हम कहते हैं छोड़ो कौन इतना सफाई करे, कौन घर साफ करे, कौन इतना खाना पकाना करे। तो मोमिन हमेशा नेकियों को देखता है। हम अल्लाह से ये दुआ करें कि हकीकत में हमारे दिल में ये तड़प लग जाए। फिर उसके बाद आप देखिए जब ये तकवा दिल में आएगा ना, अब उसकी कुछ सिम्टम्स हैं। अभी एक आयत में हमने देख लिया कि हिदायत किसको मिलेगी, तकवा वालों को। अल्लाह ताला एक और जगह कहते हैं हुदा लिन्नास, ये कुरान ये किताब सारी इंसानियत के लिए था, लेकिन इससे फायदा तकवा वाले उठाएंगे। अब सवाल पैदा होता है ये कौन होते हैं, कोई पूछे तकवा वाले कौन है, कहाँ रहते हैं, आपके वो जो मक्का में रहते हैं, वो जिनकी लंबी सी दाढ़ी होती है, वो जो चोगे पहनते हैं, नहीं। तकवा वाला कौन होता है, उसकी सिंबल्स देखिएगा जरा सारे इकट्ठे, उनके देखिएगा। पहली चीज अल्लज़ीना यूमिनूना बिलगैब, पहली सिफत क्या होती है तकवा की, कि एक ऐसा बंदा जो गैब पर ईमान लाते हैं, यानी तकवा की पहचान क्या है कि बंदे को रब दिखने लगता है। नबी सल्लल्लाहु अलैहि वसल्लम के पास एक मौके पे हजरत जिब्राइल अलैहिस्सलाम आए थे, और उन्होंने कुछ सवालात पूछे थे, तो उसमें से एक सवाल क्या था कि एहसान क्या है, मल एहसान। तो आपने कहा कि तुम इस तरह से इबादत करो गोया कि तुम अल्लाह को देख रहे हो, का अन्नक तराहु, यानी इस तरह नमाज पढ़ो कि मैं अल्लाह के सामने खड़ा हूँ। जैसे अब इस वक्त मुझे पता है आप मुझे देख रहे हैं, तो मैं बहुत कॉन्शियस होंगी ना, केयरलेस होंगी, मुझे केयरफुल होंगी कि भाई आप मुझे देख रहे हैं। लेकिन अगर मैं अकेली हूँ तो हो सकता है मैं टांगे भी ऊपर करके बैठ जाऊँ, हो सकता है कि मैं टेक भी लगा के बैठ जाऊँ। दूसरे की मौजूदगी का एहसास बंदे को सुधार देता है। तो बंदा अल्लाह को यूं सामने देखे कि भाई मैं अल्लाह को देख रहा हूँ, नमाज कैसी है, ये तो मेरे मुंह पे पड़ेगी। लेकिन कहा अगर ये भी ना कर सके, तो फिर ये जरूर सोचे कि अल्लाह तो मुझे देख रहा है। तो बात क्या पता चली, बिन देखे रब को पहचानना, बिल गैब। सवाल पैदा होता है अच्छा गैब में है क्या कुछ। पांच चीजें होती हैं अमूमन जो आप बहुत ज्यादा ईमान मुफस्सल ईमान मुजमल में पढ़ते ही होंगे, अल्लाह की जात इसमें आती है, फरिश्ते आते हैं, आज हमारे लिए तो रसूल भी ऐसे ही आते हैं, फिर इस तरह जन्नत जहन्नम आखरत हशर नशर, ये सब यूमिनून में आता है। लेकिन अगर अभी सिर्फ इसको अल्लाह की जात तक रखे, تب دیکھیے کیا یہ ممکن نہیں تھا کہ اللہ تعالیٰ میں دکھتا؟ کبھی سوچا ہم نے؟ کب آخری دفعہ ہمارے دل میں یہ خیال آیا کہ اللہ میں آپ کو دیکھنا چاہتی ہوں؟ کیوں موسیٰ علیہ السلام کو اتنی طلب تھی اس بات کی کہ اللہ میں آپ کو دیکھوں؟ قرآن میں آپ پڑھتے ہیں نا، سورہ بقرہ میں آتا ہے، سورۃ الاعراف میں آتا ہے، اللہ پلیز میں آپ کو دیکھنا چاہتا ہوں. ہاں اللہ نے کہا نہیں، لن ترانی. علامہ اقبال کا ایک شعر ہے جس کا خلاصہ بھی یہ ہے کہ صدائے لن ترانی سن کے موسیٰ کو جو اللہ نے کہہ دیا تھا کہ میں تو مجھے نہیں دیکھ سکتا، یہ سن کے میں بھی چپ ہوں، ورنہ میرا بڑا دل کرتا میں اللہ کو دیکھوں. کوئی جذبوں جذبے بہت ہیں لیکن ہمت نہیں پڑ رہی کہ اللہ سے کہوں کہ تو اللہ مجھے دکھا اپنا آپ. ہم کس کو دیکھنا چاہتے ہیں؟ وہ فلاں اداکار آ جائے نا ادھر تو اس کو دیکھیں، گلوکار کو دیکھیں، فلاں کا آٹوگراف لے لیں، کوئی پولیس مین آ جائے اس کو. کوئی پولیس مین کو تر کوئی نہیں دیکھنا چاہتا، لیکن یعنی مشہور لوگوں کو دیکھنا چاہتے ہیں نا ہم لوگ. لیکن جس کا دل اللہ پہ ہوگا وہ اللہ کو دیکھنا چاہتا ہے. سوال پیدا ہوتا ہے کہ جب اللہ نے اتنا خوبصورت جہان بنا دیا، خود بھی سامنے آ جاتا، بڑی بات تھی، آ سکتا تھا نا، لیکن اللہ کیوں پردوں میں ہے؟ کہ اگر آج اللہ کی ذات ہمارے سامنے آ جائے نا، اگر اللہ سبحانہ تعالیٰ ہمارے سامنے آ جائے تو کسی میں نافرمانی کی ضرورت رہے؟ آپ بتائیے، پولیس مین کو دیکھ کے سیٹ بیلٹ پہ ہاتھ جانے لگتے ہیں لوگوں کے، سپیڈ کم ہونے لگتی ہے، تو کیا اللہ کو دیکھ کر بندہ گناہ کر سکتا ہے؟ یہ جو آج ہمیں مستی چڑھی ہوئی ہے نا، اس کی وجہ یہ ہے کہ اللہ سامنے نہیں ہے. اور اللہ تعالیٰ فرماتے ہیں کہ قیامت کے دن جب اللہ سبحانہ تعالیٰ سامنے ہوں گے، اس وقت لوگوں کو اللہ کو دیکھ کر ان کا دل چاہے گا کہ ہم سجدہ کریں، جھکنا چاہیں گے، لیکن نہیں جھک سکیں گے. کیوں؟ کہ دنیا میں ان کو سجدوں کی جب دعوت دی جاتی تھی تو اس وقت یہ صحیح سالم تھے، لیکن یہ سجدے نہیں کرتے تھے. لیکن ہمارا ایمان ہے کہ جنت میں مومن اللہ کو دیکھیں گے. ہر بندہ اپنے مقام اور اپنے مرتبے کے اعتبار سے اللہ سبحانہ تعالیٰ کو دیکھے گا. بہت خوبصورت روایات سے ہمیں اس کی دلیل بھی ملتی ہے کہ جنت میں جب جنتی جائیں گے، اس وقت اللہ سبحانہ تعالیٰ ان سے کہیں گے کہ مانگو مجھ سے کچھ، کیا مانگتے ہو؟ بہت خوبصورت مفہوم ہے، میں پوری حدیث نہیں کوٹ کر رہی، لیکن اس کا خلاصہ کیا ہے کہ مکالمہ ہوگا اللہ تعالیٰ کے ساتھ. پوچھیں گے بتاؤ آج تم مجھ سے کیا چاہتے ہو؟ پھر وہ کہیں گے کہ اللہ تعالیٰ آپ نے سب کچھ تو ہمیں دے دیا، اور ہم کیا مانگے؟ تو اللہ تعالیٰ کہیں گے تم مجھ سے مانگو، میں تمہیں کچھ دینا چاہتا ہوں. تو اس وقت پھر اللہ تعالیٰ کہیں گے کہ آج میں تمہیں یہ دیتا ہوں کہ میں آج کے بعد تم سے کبھی ناراض نہیں ہوں گا. اور اس وقت اللہ سبحانہ تعالیٰ اپنے چہرے کا نقاب پلٹ دیں گے، اور جنتی اس وقت اللہ تعالیٰ کو دیکھیں گے. اور پھر اس وقت وہ لمحہ ان کو اتنا پیارا لگے گا کہ وہ کہیں گے کہ جنت کی ہر نعمت لے لو، اور اللہ تعالیٰ ہمیں ایک بار پھر اپنے چہرے کا دیدار کرا دو. اصل ہمارا امتحان بھی یہی ہے کہ بن دیکھے رب کو دیکھ لو. اصل جب اس پہ آئیں گے نا، یہی جذبہ نیکیاں کراتا ہے. آج جتنی نیکیاں کرنی ہیں اس لیے کہ دکھ نہیں رہا. دنیا میں آج آپ 100 لگاتے ہیں، کل آپ کو 1000 مل جاتا ہے. لیکن آخرت کے لیے کوئی کام کرنا یہ اس لیے مشکل ہے کہ اس کے نتائج نہیں دکھ رہے. یہ کس کو دکھیں گے؟ الذین یؤمنون بالغیب. انشاءاللہ بعد میں موقع ملا تو ایک پریزنٹیشن ہے میٹنگ ود اللہ، جس میں جنتیوں کا اللہ سبحانہ تعالیٰ کے ساتھ بہت ہی خوبصورت طریقے سے ایک مکالمہ ہے. ہم بعد میں دیکھیں گے اس کو اگر آپ چاہیں گے. ابھی دیکھ لیا تو پھر میرا خیال ہے کہ وقت اس میں زیادہ لگے، بعد میں دکھا دوں. اس کو دیکھیں گے، بہت خوبصورت ہے، جس کے بعد واقعی بندے کا دل چاہتا ہے کہ اس میں سامنے. ابھی نہیں آ رہا اسکرین پہ جی، لیکن میں ابھی نہیں دکھا رہی اس لیے کہ ہمارا جو تفسیر کا ٹیمپو ہے وہ چلتا رہے. انشاءاللہ اللہ نے چاہا تو بعد میں آپ کو دکھائیں گے. اب آپ دیکھیے، ایک واقعہ سنا دیتی ہوں جو شاید فائدہ دے گا. ہارون رشید کا نام آپ نے سنا ہوگا، اپنے وقت کے بہت اچھے حکمران بھی تھے. ایک دفعہ کہیں جا رہے تھے تو راستے میں دیکھا کہ ایک شخص ہے تو مٹی کے کھلونے بنا کر بیچ رہا ہے. کہنے لگے بھائی کیا ہے، کتنے کا ہے؟ کہنے لگا کہ 1000 اشرفیاں اس کی، مطلب بھاری قیمت اس نے مانگی. تو کہنے لگے ہاں اتنی مہنگی کون لے گا کھلونے، یہ آگے چلے گئے. جب اس رات خواب سوئے تو خواب میں دیکھا کہ ان کی بیوی جس کا نام ملکہ زبیدہ تھا، آج بھی اس کے نام پہ اگر آپ مینا مزدلفہ میں جا کے دیکھیں تو وہاں نہر زبیدہ تھی، اس کے آثار ہے. بڑی نیک دریا دل عورت تھی. دیکھا خواب میں کہ ایک جنت جنت میں ہے، اور محل ہے جس کے اوپر کسرے زبیدہ لکھا ہوا ہے. اٹھے تو بیوی سے کہنے لگے یہ بتاؤ کہ تم نے کوئی نیکی کی ہے، کیونکہ مجھے جنت میں تمہارا بڑا خوبصورت محل دکھایا گیا ہے. کہنے کہ نہیں کچھ نہیں، بس وہ کل آ رہی تھی تو راستے میں ایک بندہ مٹی کے کھلونے بنا کے بیچ رہا تھا، कहा अच्छा फिर तुमने क्या किया? कहने लगी मैंने उससे पूछा भाई ये क्यों बेच रहे हो, तो कहने लगा कि दीन का कोई काम है, दीन की कोई जरूरत थी, तो बजाय इसके कि लोगों से मांगता चंदा मैंने मिट्टी के ये खिलौने बनाए हैं, मेहनत की है, अब मैं उसको बेच रहा हूँ, बस मेहनत और मेरी मेहनत के इसलिए मैं पैसे इसके जितने भी ले लूँ। क्योंकि अच्छा दीन के काम के लो दे दो। कहती मैंने वो टोकरा लिया, उसको 1000 अशरफियां दी, मैं आगे आ गई। कहने लगी अच्छा तुमने उस खिलौनों का क्या किया? कहने लगी मैंने आगे आके फेंक दिए, मैंने क्या करने थे, मैंने तो उसकी मदद की। कहते बस तुम्हारी ये नेकी अल्लाह को पसंद आ गई है कि तुमने दीन के लिए किया, जेब में अशरफियां डाली 1000, वापस गए उसी जगह कि अब मैं भी लेके आता हूँ। जब वहां गए वो शख्स मौजूद था लेकिन खिलौने नहीं थे। कभी किधर है लाओ वो, मैं खिलौने खरीदने आया हूँ। कहेंगे नहीं जरूरत कल थी आज नहीं है। अल्लज़ीना यूमिनूना बिलगैब, मलका जुबैदा ने गैब पे ईमान लाते हुए अजर पाने के लिए लिए और इन्होंने पहले महल देखा फिर लेने आए। तो असल ये दुआ कीजिए कि अल्लाह ताला हमें गैब पर ईमान ला दे। अल्लाह की ज़ात और आखरत इतनी बड़ी हकीकत है, जिसको उसका यकीन हो जाता है फिर उसकी ज़िंदगी में बहुत चेंज आता है और बहुत बड़े बड़े फैसले बंदा करता है। फिर ये नहीं हो सकता फलां क्या कहेगा, उस वो बातें करेगा, लोग मुझे ये कह देंगे, मुझे उसका डर है, मेरे ससुराल, मेरे बच्चों के ससुराल, सारी ज़िंदगी ये करते हुए हम अपनी नेकियां ज़ाया करते रहते हैं। अब जब यूमिनूना बिलगैब हुआ, कह लीजिए कि दिल में दो बातों का यकीन हुआ कि अल्लाह से सामना होगा, अल्लाह की ज़ात की मार्फत हुई, और साथ ही मरने के बाद जन्नत या जहन्नुम, यानी अकीदा बिल आखिरा हुआ। जब ये कैफियत आती है ना तो बंदा ढह पड़ता है, सजदों में गिरता है कि वह यकीमून सला। जिसके दिल में अल्लाह की बड़ाई आ जाएगी ना फिर वो नमाज नहीं छोड़ेगा, फिर वो ये नहीं कहेगा अभी फिर अभी तो पढ़ी थी, अच्छा अभी पढ़ते हैं, फिर वो ये नहीं कहेगा अच्छा आपने उठाया ही नहीं, अच्छा जी आप कहते तो मैं पढ़ता। यानी पहले अल्लाह की मार्फत हुई, उसमें से जो जज्बा उभरा वो यकीमून सला था, नमाज। कितना कहती हैं माएँ बच्चों को नमाज पढ़ो नमाज पढ़ो, गलत कहती हैं। पहले यूमिनूना बिलगैब पे बात कीजिए। पहले दौर की माएँ बड़ी समझदार थीं, वो दूध पिलाते हुए भी बच्चों को अल्लाह की कहानियाँ सुनाती थी और मुजाहिदीन के किस्से होते थे, और ज़िंदगी की प्रायोरिटी उनकी ये थी क्योंकि माँ बाप भी वैसे ही थे, बच्चे बचपन से ही देख रहे होते थे। 4, 7, 6 साल का बच्चा खुद ब खुद जाए नमाज पर खड़ा हो जाता था। अगर आप चाहते हैं आप खुद नमाज पढ़ें तो पहले अल्लाह की नेमतों को देख लीजिए। थैंक यू अल्लाह, अल्लाह आपने इतना कुछ दिया। ये 5 नमाजें के हैं, दिन में अल्लाह को 5 दफ़ा थैंक यू कहना, अल्लाह आपका शुक्र है आपने मुझे इतना कुछ दिया, चलो मैं आपको थोड़ा शुक्रिया कह दूं। दुनिया में हमें देखे कोई कुछ देता लेता है तो हम उसके जवाब में क्या करते हैं, उसको भी दे देते हैं, थैंक यू कार्ड भेज देते हैं, कहते हैं अच्छा कभी मौका मिला तो हम भी दे देंगे इसको। अल्लाह को तो नहीं चाहिए, अल्लाह को जो हमसे चाहिए ना वो शुक्र का जज्बा चाहिए, और नमाज इसका अमली इजहार है। और फिर नमाज भी पढ़नी नहीं कायम करनी है। ये कैसे यकीमून क्यों है, इसकी 2 वजूहात है। पहली बात ये कि एक है कभी नमाज पढ़ी कभी ना पढ़ी, उसको तो बिल्कुल आप यूं समझ लीजिए कि जैसे एंटीबायोटिक्स आप खा रहे थे और एक वक्त खाई और एक वक्त ना खाई, क्या नुकसान होता है, उसका असर ज़ाया हो जाता है। डॉक्टर्स कहते हैं कि इसमें छोड़ना नहीं, और मैंने लोगों को देखा है कि अलार्म लगाते हैं दवाई खाने के लिए, नमाज का अलार्म नहीं लगता, एंटीबायोटिक खानी है तो उसका अलार्म लगता है। बस 5 में से अगर आपने एक भी नमाज छोड़ दी है ना तो बाकी 4 का असर भी जाया। ये बिल्कुल ऐसी है कि जैसे ये कमरा है ना, अब आप देखिए कि 4 दीवारें और 1 छत है, 5 चीज़ें हैं ना, अगर आप छत उठा दें ऊपर से क्या रह जाएगा, 4 दीवारी, कमरा तो नहीं रहेगा। आप ये दीवार हटा दें, ये बाकी 4 रहने दें, क्या बनेगा, ये बरामदा बन जाएगा। आप ये और ये दीवार निकाल दें और ये और रहने दें तो ये क्या बनेगी, राहदारी बन जाएगी। कमरा कब बनता है, जब 5 चीज़ें होती हैं। दीन का कमरा भी तब बनता है जब 5 नमाजें होती हैं। इसके लिए एक नमाज के बाद दूसरी नमाज को जोड़ना, ये तो है एक लिटरल मफहूम इसका। यकीम उनका एक दूसरा मतलब क्या है कि नमाजें जिस्म पर कायम होती हैं, ये उठक बैठक नहीं है, सिर्फ एक्सरसाइज नहीं है। और नमाज पढ़ी कुल हुवल्लाह अल्लाह वाली, पता ही नहीं कब शुरू कब ख़त्म, पता नहीं एक सजदा किया था कि 2 किया था। अक्सर लोग ये गिला कर रहे होते हैं, याद नहीं रहता नमाज में क्या पढ़ा था क्या नहीं पढ़ा, उसकी वजह यह कि नमाज दिल पर नहीं आती। और नमाज का असर होता है इन्नस्सलात तन्हा अनिल फख्शाई वल मुनकर, बेशक नमाज बुराई और मुनकर से रोकती है। एक शख्स का तस्करा किया गया और कहा कि अल्लाह के नबी अजीब शख्स है, नमाज भी पढ़ता और झूठ भी बोलता है, नमाज भी पढ़ता है और चोरी भी करता है, 2-3 गुनाहों की बात की। का फिक्र ना करो, अनकरीब इसकी नमाज इसको बुराइयों से रोक लेगी। हम देखें बचपन के जद्दी पुश्ती नमाजी हैं, हम लेकिन क्या नमाजी है? बच्चों के रिश्ते करते हैं, क्या कहते हैं, लड़का बड़ा नमाजी है और माशाल्लाह सोने पे सोगा हाफिज भी है। किसी ने अपना मसला जब बयान किया तो बड़ी दुखी थी, कह रहे कि हमने तो दीन दे के शादी की थी, हमारे साथ तो बड़ा धोखा हो गया। मैंने कहा क्या किया आपने? कह रही थी लड़का हाफिज है। मैंने कहा अब क्या हुआ? कहती नमाजी नहीं पढ़ता, इसके तो लड़कियों से ताल्लुकात है। कितने हाफिज हैं जिनको नमाज के लिए आपको फिर उठाना पड़ता है? वजह क्या? कि यकीम मुनस सलात नहीं हुआ, नमाज का असर नहीं दिखा। इसलिए खुद को चेक करें, अगर मुंह से बताना पड़ता ना कि हाँ मैं नमाजी हूँ, लेकिन हाल हो लिए तौर तरीके इनसे नहीं पता चलता, तो फिक्र की बात है कि ये नमाज है भी है कि नहीं है। हम खाना खाएं और सेहत ना हो तो फिक्र लग जाती है ना कि खाना कहाँ जा रहा है। तो नमाज क्या, ये फूड ऑफ द सोल है। जब हम नमाज पढ़ते हैं और हम रूहानी तौर पे मजबूत नहीं हो रहे, अल्लाह का कुर्ब नहीं आ रहा, अल्लाह से मोहब्बत नहीं हो रही, तो फिर समझ लीजिए कि वो नमाज नहीं है। तो नमाज बंदे को अल्लाह से जोड़ती है। अच्छा तरतीब देखिए, पहले यूमिनून बिल गैब, अल्लाह की मार्फत हुई, लग गया पता इतनी बड़ी जात है, फौरन बंदा उसके आगे झुका, यकीमुन्नस सलात, इबादत गुजार हो गया। और जो ही अल्लाह के करीब आया तो अगला दर्जा, व मिम्मा रज़क़नाहुम युन्फिकून, फिर बंदों के साथ शेयरिंग होने लगता है। ये नहीं हो सकता कि आप अल्लाह से प्यार करें और अल्लाह के बंदों से ना करें। कठोर दिल इंसान है वो, जो सारा दिन मस्जिद में बैठा रहे, जितनी मर्जी दीनदारी उसके अंदर हो, लेकिन बंदे को देख के उसका दिल ना पिघले। ये इबलीसी रवैया है। आप देखिए कि आदम और इबलीस का किस्सा आपने सुना होगा। इबलीस के बारे में आता है कि इसने इतनी इबादत की हुई थी कि जमीन के चप्पे चप्पे पे उसके सजदों के निशान थे, लेकिन जब उसके सामने आदम आए तो उसके लिए इनकार कर दिया कि मैं नहीं सजदा करता। इसी तरह आज लोग अल्लाह के मामले में बड़े अच्छे हैं, नमाजें, तहज्जुद, तरावी, क्या कुछ, लेकिन बंदों में आते हैं कुंद छुरियां बन जाते हैं। फिर वहां दिलों में नरमी नहीं, दिलों में मोहब्बत नहीं, बाज दफा इंसानों का खून चूसते हुए दिखते हैं। तो अगर किसी बंदे की असल दीनदारी आप देखें तो ये देखिए कि इंसानों के साथ उसका क्या मामला है। जिसको आप देखिए, भाई बहनों के बच्चे क्यों प्यारे लगते हैं? क्या वो बड़े खूबसूरत हैं इसलिए? नहीं, इसलिए कि वो आपके प्यारों के प्यारे हैं। वो आम सी शक्ल का बच्चा भी आपको क्यों प्यारा लगता है? क्योंकि वो आपके अपने बहन भाइयों का, जो प्यारा होता है उसकी चीजें भी प्यारी लगती है ना। और गैरों की जितने मर्जी अच्छे हो, ठीक है एक नजर अच्छी लगती है, लेकिन दिल में वो खिंच नहीं पड़ती। बस अब मिसाल अल्लाह के लिए कोई नहीं। जिसको अल्लाह से प्यार होगा, ये कभी नहीं हो सकता उसको अल्लाह के बंदे से प्यार ना हो। फिर वो काला है, वो कोई मासी है, कोई लड़की है, कोई टेढ़ा मेढ़ा फकीर है, टूटा फूटा बंदा, आप कहते हैं नहीं ये मेरे अल्लाह का बंदा, मैंने इससे प्यार करना है, फिर आपके अंदर बंदों की मोहब्बत आती है। और रिस्क जो दिया अल्लाह ने वो क्या है? सिर्फ माल नहीं, हर चीज, मिम्मा, उसमें से जो, देखिए वक्त भी अल्लाह का दिया हुआ रिस्क है, सेहत, दौलत, घर, गाड़ियां, माल, इल्म, अल्लाह ने आपको कोई स्किल दी है, आप कोई काम कर सकते हैं दूसरे नहीं कर सकते, जाइए उनकी मदद कीजिए। इस्लाम मिलके रहने वाला दीन है, ये अकेले रहना नहीं सिखाता कि आप कोने में बैठ के इबादत करते रहे। इसके लिए फिर रास्ते में मुश्किलात हैं। अगर अल्लाह ने आपकी आंखें खोल दी, आपको कुरान समझ आ गया, तो आप बैठे रहें, किसी को ना सुनाए, आप कहते लो जी अब हम दर्स देने लग जाए, अब एक दिन देते थे, अब दो दिन देना शुरू करते हैं, अब हफ्ते में हर दिन जाए। कभी कोई कहते हैं ना आप रोज दर्स देती हैं, तो मैं कहती हूँ सारा दिन तो नहीं देती, 24 घंटे में से ज्यादा भी अगर एक दिन में कोई 5-6 घंटे भी पढ़ा लेता है, क्या तीर मारा, 24 घंटे उसका 1/3 भी करें तो कम अज कम 8 घंटे तो बंदा इस इल्म को शेयर करे, कुछ भी नहीं इतना मसला। लेकिन खाना हम कितनी दफा खाते हैं 24 घंटों में? तो इसलिए इंसान को अपने आप को एक्टिव बनाना होगा। ये तीन चीजें जो थी ना, ये इंसान की जाती नौयत की थी। ये तकवा के जो, आप देखिए यहाँ आयत खत्म हो रही है, हालांकि मजमून नहीं पूरा हुआ, क्या पता चला कि ये एक बंदे की जाती इबादत है। लेकिन अब अगली आयत, अगली हिस्से में जो हिस्सा है, ये इज्तमाई चीजें हैं। कौन सी? वल्लज़ीना युमिनून बिमा उन्ज़िला इलैक, और ये वो लोग हैं जो उस पर ईमान लाते हैं जो आपकी तरफ नाजिल हुआ, वमा उन्ज़िला मिन क़ब्लिक, और जो आपसे पहले नाजिल हुआ, किन से पहले? मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पहले। और तीसरी सिफत क्या है? वबिल आखिरति हुम यूकिनून, और आखिरत पर वो यकीन रखते हैं। इसको समझ लेते हैं, पहली सिफत इसमें क्या आई, अकीदे से ताल्लुक है, बिमा उन्ज़िला इलैक, आप पर नाजिल हुआ। क्या नाजिल हुआ था अल्लाह के नबी पर? क्या सिर्फ कुरान? फिर तो ये आना चाहिए था कि वल्लज़ीना युमिनूना बिल कुरान, आसान था। क्यों कहा बिमा उन्ज़िला इलैक? क्योंकि सिर्फ आप पर कुरान नहीं नाजिल हुआ, हदीस भी आपके ऊपर नाजिल थी। वमा यंतिकु अनिल हवा इन हुआ इल्ला वह्यु यूहा। सूरत नजम में अल्लाह ताला कहते हैं कि ये नबी अपनी जुबान से कुछ नहीं बोलते, जो इनकी जुबान पर वही किया जाता है वही बोलते हैं। हुज्जियत हदीस के बारे में बड़ी खूबसूरत आयत है, कुरान को भी मानते हैं हदीस को भी मानते हैं, अल्लाह के नबी पर जो नाजिल हुआ। आज के दौर का ये भी फितना है, कहते हैं सिर्फ कुरान को ले लो हदीसों को छोड़ दो, पता नहीं जी हदीसें तो झूठ होती हैं, पता नहीं जी खुद ही लिख दी और पता नहीं जी ठीक हैं कि नहीं, गलत बात है, अकीदा ख़राब होगा। ला इलाहा इल्लल्लाह के बाद जब तक मोहम्मद रसूलुल्लाह नहीं कहेंगे तब तक हमारा कलमा भी पूरा नहीं होता। फिर दूसरी चीज़ देखिए, व मौनजिला मिन कबलिक, ये कितना खूबसूरत नुकता है कि आपसे पहले जो कुछ नाजिल हुआ, क्या पिछले अम्बिया की शरीयत जो मूसा पे नाजिल हुआ, जो ईसा अलैहिस्सलाम पे हुआ, जो हजरत नूह पे आया, क्या बताया कि मुसलमान मुतसब नहीं होता, नैरो माइंडेड नहीं होता, इतने नटशेल में बंद नहीं होता कि बस मेरी जमात मेरा गिरोह मेरा मसलक बाहर सब गलत है। आज अफसोस से कहना पड़ता है कि मुसलमानों के पास छोटी छोटी ऐसे लगता है कि जैसे बुर्जियां बन चुकी है और हर बंदा कुल्लु हिज्ब बिमा लदैहिम फरहीन, हर बंदा अपने ही खोल में बंद है, खुले दिल का होता है मोमिन, दूसरों को भी शेयर करता है, हर एक का फायदा लेता है। और आप देखिए कि मिन कबलिक में नबी सल्लम का आखिरी नबी होना भी साबित हो रहा है। कैसे? ये नहीं कहा गया कि वमा उन्जिला मिन बादिक, ये जो नबी सल्लम के बाद नबूवत का दावा हुआ, नाम सबको मालूम है, एक पूरा फिरका इस नाम पे, बहुत बड़ी हुज्जत है कि मिन कबलिक अल्लाह के नबी आखिरी मोहर थे, खातिमुन नबीयीन थे। तो पता क्या चला कि यहूद ने सिर्फ मूसा को माना, हज़रत ईसा के भी दुश्मन थे वो और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के भी। नसारा थोड़ा सा आगे बेहतर हुए, मूसा को भी मानते थे, ईसा अलैहिस्सलाम को भी मान लिया, लेकिन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का इनकार कर दिया। और इस्लाम क्या कहता है, मूसा को भी मानो, ईसा को भी मानो और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भी मानो। एक मौके पर किसी जगह बात हुई किसी क्रिश्चियन से, बड़ी हैरत हुई उनको ये बात सुनकर हमारे मुंह से कि हमारे कुरान में हजरत ईसा का जिक्र है। हम जहाज में थे तो मेरे साथ हस्बैंड थे, साथ तीसरी कुर्सी पे कोई और था, तो ये बात करने लग गए जैसे भी, यानी अच्छी तरीके से जो भी तबलीग हो रही थी बात। फिर उसमें जब बात हुई तो इन्होंने जब उसको कहा कि हमारी होली बुक में ईसा का टॉपिक है, खैर उसको बड़ी हैरत हुई, मैं बैठी हुई सुन रही थी इनकी बातें, मैंने जल्दी से, मेरे पास छोटा कुरान था, मैंने खोल के सूरत मरियम और सूरत आले इमरान के वो हिस्से जहाँ सारा किस्सा ही हज़रत मरियम का और ईसा का वो इनको दिया, इन्होंने उसका तर्जमा पढ़ के सुनाया। यकीन करें वो शख्स इतना हैरान था, कहते हैं हमारे जहनों में तो ये है कि मुसलमान जीसस के दुश्मन है या इस्लाम जीसस का दुश्मन है। मैंने कहा देखे हमारे पूरे हमारे कुरान में वाहिद एक औरत का तज़किरा नाम जिसका है और वो मरियम है, बीबी मरियम की। फिर वो पोइम, फिर उनका वो सूरह मरियम का शुरू का तर्जमा पढ़ के सुनाया जिसमें हजरत ईसा की पैदाइश का जिक्र है। ही वाज अमेज्ड, कहते मैंने नहीं कभी सोचा था कि आपकी किताब में ये सब है। फिर उसने वो नंबर नोट किए, सूरतों के सब ईमेल लिए हमसे कि अब मैं जाके कुरान के हिस्से में से ये कुछ पढ़ूंगा। हम इनको नहीं बताते, इसकी वजह से वो चीज़ें जो हैं हमारे तक नहीं पहुँचती। तो क्या पता चला इस बात से कि हमेशा शेयर कीजिए, कोई बड़ी बात नहीं कि आपके कहने से किसी के दिल के दरवाजे खुल जाए, और जितना आप दूसरों को देंगे उतना आपको मिलेगा। और नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद कोई दूसरी किसी नबूवत का दावा करे या किसी को उसकी तरफ बुलाए तो समझ लीजिए कि उसने इस्लाम से अलग रास्ता इख्तियार किया। आखिरी सिफत जो तकवा वालों की होती है, क्या? वबिल आखिरति हुम यूकिनून, और आखिरत पर वो यकीन रखते हैं। बस अब इस पर आप जरा गौर कर लेना तो आपको सारी बात समझ आ जाएगी। शुरू कहाँ से हुई थी बात? यूमिनूना बिलगैब, ठीक है, अनदेखी हकीकतों को मानना। किससे बात शुरू होती है? यूमिनूना बिलगैब, गैब पर ईमान लाने पे। और ख़त्म कहाँ हो रही है? व बिल आखिरती हम यूकिनून, ये यकीन जो है ना ईमान का आखिरी दर्जा है। ये बिल्कुल ऐसे ही है कि जैसे कोई आपसे कहे कि वहाँ दूर आग लगी हुई है, हम शायद मान जाए, हम कहते हैं ये बंदा झूठ नहीं बोलता सच होगा, ये ईमान है। अल्लाह के नबी ने आकर बताया कि अल्लाह की ज़ात है, आखरत है, सब है, इंसान मान जाता है, ठीक है। आहिस्ता आहिस्ता करीब होते हम कहते हैं नहीं चलो ज़रा बाहर देखते हैं, कुछ लोग बाहर खड़े हो जाए कि वहाँ वाकई धुआं निकल रहा है, थोड़ा सा यकीन और बढ़ गया, इल्मुल यकीन हो गया। कुछ कहते नहीं क्या पता फेक धुआं, चलो चलते हैं वहाँ जाके देखते हैं, आग को देखा, गर्मी को देखा, महसूस किया, इल्मुल यकीन हो गया, बल्कि ऐनुल यकीन हो गया, अपनी आंखों से देख लिया। इसी तरह जब बंदा शुरू शुरू में अल्लाह की तरफ आता है ना, उसको कुछ नहीं पता होता, बस ऐसे ही नमाजें पढ़ रहा होता है, शुरू का इस्लाम बिल्कुल छोटे से पौधे की तरह का होता है, लेकिन आहिस्ता आहिस्ता वक्त के साथ बंदा फिर इस दुनिया में रहते हुए उस दुनिया में रहता है। यहाँ के लोगों में नहीं खुद को गिनता, वो वहां के लोगों में खुद को गिनता है। क्यों? अल्लाह के नबी ने कहा कि कुन फिर दुनिया का अन्ना का गरीब उन आबिर सबील, इस दुनिया में ऐसे रहो जैसे कि तुम अजनबी हो, न तुम्हें कोई जानता है ना तुम किसी को जानते हो, या फिर मुसाफिर हो किसी रास्ते के। यानी इस दुनिया से ज्यादा आप दूसरी दुनिया का सोचते हैं, वहां मेरे साथ क्या होगा, मैं जैसे अपने फौजशुदा लोग इंसान उनको सोचे, अच्छा मैं मर गई हाँ इतने छूटेंगे, नहीं 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 फुलां मिलेगा भी तो सही, वो देखे वो फुलां को भी तो मिलना है, इतने साल हो गए बिछड़े हुए, फुलां को भी तो मिलेंगे, फुलां को भी तो मिलेंगे, ये यकीन है। और हकीकत है कि खुद को जिंदों की बजाय मुर्दों में बंदा सोचे फिर ही काम होता है। लोग कहते हैं जीने की फिक्र करो, मैं कहती हूँ जाने की फिक्र करो, और जीने वालों को जाने की फिक्र लग जाए यही जिंदगी का असल मकसद है। इतने असबाब करते करते एकदम हमारी आंखें बंद हो जाती हैं। आप अपने बच्चों का क्या फिक्र कर रहे हैं, उनके जीने की फिक्र की हुई है ना, सुबह उठते हैं स्कूल लेके जाते हैं, उनको गर्मी के कपड़े सर्दी के कपड़े, ट्यूशन पढ़ाते, फिर आप उनको ईद के तोहफे लेके देते, फिर उनकी मंगनियाँ शादियाँ घर जॉब, जीना जीना जीना, और अल्लाह न करे बीच रास्ते में एकदम कोई उठ के आगे चला जाए, क्या है उसके हाथ में। इसलिए यकीन की आंखों से आखिरत को देखना, और यकीन कहते हैं वो कैफियत जो बंदे के दिल दिमाग उसकी सोचों पे छा जाए, उठते बैठते ही फिक्र ये कि मेरी आखिरत का क्या होगा। लोग इस एंगल से दुनिया को देखते हैं, वो कहते हैं नहीं ये तो खुश हो रहे हैं, लेकिन मेरी आखिरत में कहीं ये नाखुशी का सबब तो नहीं, यहाँ तो मुझे मिल रहा है कि मैं वहां खो तो नहीं रहा। और असल यही है मतलब, पूरा कुरान जो हमें आईना दिखाता है ना वो यही है कि यकीन के दर्जे पे मान जाओ। उलाइका अला खुदम मिन रब्बिहिम उलाइका हुमुल मुफ्लिहून, यही लोग हैं कि जो अपने रब की तरफ से दी हुई हिदायत पर हैं और यही फलाह वाले हैं। अब इस मुफ्लिहून को जरा देख लीजिए, ऊपर की बात से अल्लाह ताला ने रास्ता दिखाया था सबको, तकवा वालों ने ले लिया, चलते चलते ये सारे काम करेंगे फिर फलाह मिलेगी। और मुफलिह का जो लफ्ज़ है ना, ये कामयाबी के लिए क्यों आया है, फा लाम हा फलाह, फलाह कहते हैं चीरने फाड़ने को, फलाह कहते हैं अरबी में किसान को जो जमीन को फाड़ता है। मोमिन को अल्लाह ताला ने एक किसान से तशबीह दी है, तकाबुल कर लीजिए, किसान भी सुबह जल्दी उठता है, मुंह अंधेरे उठ जाता है, मोमिन भी उठता है, वो भी सुबह उठ के झुकता है उठता है अपनी खेत खेत की तरफ चल पड़ता है, मोमिन मस्जिद की तरफ चल पड़ता है, वो वहां जाके आप देखिए कि पानी लगाता है, जड़ी बूटियों को निकालता है, लोग सो रहे हैं वो काम कर रहे हैं, मोमिन भी उस वक्त जागरूक होता है जब लोग सो रहे होते हैं, और एक वक्त आता है कि वो फसल काटता है तो उसको खुशी होती है, मोमिन को भी उस दिन खुशी होगी जिस दिन वो दुनिया की लगाई हुई फसलों को आखिरत में काटेगा। तो मेहनत का तसव्वुर है, अधूरी नहीं, मुफलिक के लफ्ज़ में दुनिया और आखिरत दोनों की कामयाबी है। अरबी जुबान में कामयाबी के लिए बहुत सारे लफ्ज़ हैं, जैसे फौजिया फायज लफ्ज़ आप सुनते होंगे, फौजुल अजीम, ये भी कामयाबी है, लेकिन फलाह कहते हैं मुकम्मल कामयाबी। इसको भी समझें, हमारे एक अकीदे के अंदर एक थोड़ा सा झोल आ चुका है उसकी सलाह इधर, कि फलाह कहते हैं कि दुनिया और आखिरत दोनों की कामयाबी। हमारे अमूमन एक तसव्वुर बनता जा रहा है क्या कि दीन पे आ जाओ चलो भाई आखिरत बन जाएगी, चलो जी इसकी कुछ आखिरत बन, कोई नहीं दुनिया में मौलवी बन जाएगा ना बच्चा, कोई बात नहीं। हम क्या ये नहीं सोचते कि जो बंदा दीन पे आता है उसकी दुनिया गई, बस गई ना, तो इसको अच्छी लड़की मिलनी है रिश्ता होगा इसका, ना इसको कोई अच्छा लड़का मिलेगा, और ये नहीं और वो नहीं, और चलो भाई कोई बात नहीं मस्जिद में बैठेंगे और अजाने देंगे कोई बात नहीं, चलो आखिरत तो बन जाएगी, है कि नहीं? आज हमारे साथ दीन के ये तसव्वुर है कि नहीं? जो कमजोर बच्चा है उसको पकड़ के मदरसे में डाल दो, 4 साल का फेल हुआ हुआ स्कूल का बच्चा कहते चलो अब इसको हाफिज बना दें, कोई अंधा है तो कहते उसको हाफिज बना दें, हैंडीकैप तो हाफिज बना दें, अल्लाह कहता है झूठ बोलते हो तुम। आखिरत की जन्नत पाने से पहले अल्लाह दुनिया को जन्नत बनाएगा। एक सच्चा मोमिन दुनिया में कभी दुखी नहीं होता, बीमार हो सकता है वो बीमार लगेगा नहीं, उस पर दुख आएंगे वो दुखी लगेगा नहीं, वो भूखा हो सकता है लेकिन वो देखने में ऐसा पिटी फीलिंग नहीं होगी, क्योंकि अल्लाह ताला पहले दुनिया के अंदर आसूदगी देता है, दुनिया की जन्नत से गुजर के आखिरत की जन्नत मिलती है, इमाम इब्ने तैमिया का ये कौल है। आज हम ये जो मुसलमान रो रहे हैं ना, हर वक्त ही रोना रोना, सड़कें टूटी हुई, गटर उबल रहे, बिजली पानी, ये हमारे करतूत है। اللہ تعالیٰ تو کہتے ہیں کہ اگر ولو آمن اہل القرآن, اگر ایمان والے بستیوں والے ایمان لاتے, اوپر سے بھی رزق برستا, نیچے سے بھی برستا. سچے مومن کے چہرے پہ مسکراہٹ ہوتی ہے, اس کے چہرے پہ اطمینان ہوتا ہے, وہ وقت سے پہلے بوڑھا نہیں ہوتا, اس کے چہرے پہ تفکرات نہیں آتے, اندیشے غموں میں جی جی کے اپنے آپ کو پریشان نہیں کر دیتا. تو اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں ایسا بنا دے. یہ پیک پرفارمنس ہے, یہ ہے وہ گروہ جو مطلوب ہے. ہم سب اصل میں بچپن سے جو اپنے لیے لفظ سنتے آئے, مومن, مسلمان, اسلام, اصل یہ چاہیے تھا. کسی کا حق اسلام نہیں لیتا. آپ دیکھیے کہ یہاں بالکل مختصر لفظوں میں اللہ نے ایمان والے کی صفتیں بتائی ہیں. سورت المومنون کو کھول کے دیکھیں گے, شروع کی 10-11 آیات میں اللہ تعالیٰ نے انہی صفات کو کھولا. سورت لقمان کھول لیں, بالکل ان آیات کا ایک ساتھی لگتی ہیں وہ آیتیں. قرآن میں بڑے خوبصورت انداز سے اللہ تعالیٰ نے یہ سب بتا دیا کہ جینا ہے تو ایسے جیو, زندگی بے بندگی شرمندگی. اللہ کے بن کے جینے میں جو مزہ ہے, اللہ کے نافرمان بننے میں مزہ نہیں ہے. کوئی ان زندگیوں میں گلیمر نہیں ہے. آج کا تو سب سے بڑا جہاد ہی ہے کہ برائی کے چہرے سے گلیمر اتار دو. یہ چمکتی ہوئی اسکرین پہ تصویریں جو دکھتی ہیں, یہ خوبصورت نہیں ہے, ان کے پیچھے بڑا ڈپریشن ہے. کتنے کامیڈین ہیں جو بعد میں خودکشی کر لیتے ہیں, کتنی اداکار آئے اور گلوکار آئے دیکھیں ان کی ذاتی زندگی میں, کہیں طلاق اور کہیں وہ رو رو کے مرتے ہیں. کیا ہے کہ اللہ تعالیٰ کہتے ہیں, وَمَنْ أَعْرَضَ عَن ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنكًا, جو میرے یاد سے میری نصیحت سے منہ موڑے گا میں اس کی زندگی تنگ کر دوں گا. یہ ڈپریشن کیا ہے؟ تنگی ہے, گھٹن کیا ہے, یہ بلڈ پریشر کیا ہے, یہ دماغ کے اندر ہمارے جو ایک دم کیفیت ایسی ہو جاتی ہے کہ پتہ نہیں میں تو بیکار ہوں. آپ ذرا نکلیں باہر, یقین کیجئے جن ملکوں میں جانے کے لیے لوگ پاؤں اٹھاتے ہیں نا, اپنی ایڑیاں اچھالتے ہیں, کبھی آپ ان لوگوں کو قریب سے دیکھیں, آپ کو رحم آئے گا ان کے اوپر, اتنے وہ دکھی ہیں. یہ شراب کو ایسے تھوڑی پیتا ہے, اتنی بدبودار چیز کو پی سکتا ہے؟ یہ وہ پیتے ہیں جن کی زندگیاں تنگ ہوئی ہیں کہ چلو تھوڑی دیر اپنے حالات سے دور ہو جائیں. یہ تیز میوزک میں وہ اندر کی آوازوں کو دباتے ہیں. اصل خوبصورت زندگی ایمان کے ساتھ ہے, رشتوں کی پہچان, ہر چیز آپ کو ملتی ہے. نہیں ہے تو دوسرا رخ ہے تصویر کا, کہ ان الذین کفروا سواء علیہم انذرتہم ام لم تنذرہم لا یؤمنون ختم اللہ علی قلوبہم وعلی سمعہم وعلی ابصارہم غشاوہ ولہم عذاب عظیم. اب اس کو سنتے وقت پچھلی ساری چیزوں کو سوچئے کہ جن کا اللہ تعالیٰ نے تذکرہ کیا وہ تو کامیاب ہو گئے, لیکن دوسرا گروہ کون سا؟ بے شک جو لوگ کافر ہیں انہیں تم نصیحت کرو یا نہ کرو ان کے لیے برابر ہے, یعنی کوئی فائدہ نہیں, سنی انسنی کر دیں گے, وہ ایمان نہیں لائیں گے. اللہ نے ان کے دلوں اور کانوں پر مہر لگا رکھی ہے اور ان کی آنکھوں پر پردہ پڑا ہوا ہے اور ان کے لیے بڑا عذاب تیار کیا ہے. یہ ہے بدقسمت گروہ. کس چیز کا کفر؟ یہ پچھلی ساری چیزوں کا کفر. کوڑے چٹے کافر, کچھ تو اللہ کو نہیں مانتے اور کچھ اللہ کی نہیں مانتے, دونوں کافر ہیں. یاد رکھیے کہ اللہ کو بھی ماننا ہے اور اللہ کی بھی ماننی ہے. یہ کفر کے کئی درجے ہیں, کہیں ایتھیزم ہے, دہری ہیں کہ اللہ کے وجود کا انکار ہے, کہیں نبی صلی اللہ علیہ وسلم کا انکار ہے, کہیں اللہ کی عبادت کا انکار ہے. ایسے لوگ بالکل متصب ہوتے ہیں, گونگے بہرے ہیں. اللہ نے ان کو سب کچھ دیا تھا لیکن انہوں نے آنکھیں بند کر لی. دیکھیے لائٹ جل رہی ہے نا, اگر ہم میں سے کوئی آنکھیں بند کر لے اور کہے کہ میں تو مانتا ہی نہیں کہ اس کمرے میں صوفے بھی ہیں, اس کمرے میں کرسیاں بھی ہیں, تو کس کا قصور ہے؟ لوگ کہیں گے آنکھیں کھولو تمہیں دکھ جائے گا. جانتے بوجھتے کافر اللہ کی نعمتوں کو کھانے کے باوجود آنکھیں بند رکھتا ہے, نشکرا ہوتا ہے. دنیا کا سب سے بڑا نشکرا انسان کافر ہے, کھاتا اللہ کا, پیتا اللہ کا, لیکن نہیں مانتا. اور پھر اتنا ڈھیٹ ہو جاتا ہے, اتنا سٹبن ہو جاتا ہے کہ چاہے ڈراؤ چاہے نہ ڈراؤ لا یؤمنون, تعصب آ جاتا ہے نا, کہتے نہیں ہم اسی میں ٹھیک ہے. یہ ہے دوسرا گروہ. اس میں ابو جہل بھی آتا ہے, اس میں عبداللہ بن ابی, اس میں فرعون بھی آتا ہے, اور بڑے بڑے کافر ہیں. دوسرا گروہ کون سا ہے؟ بالکل ایک ایک ایج پہ ہے تو دوسرا دوسرے ایج پہ, یعنی مومن اعلیٰ ترین اوپر کے کنارے پہ ہے, کافر بالکل نیچے پستی پہ ہے. اب دیکھیے کہ یہاں ہم نے صرف 7 آیتیں پڑھی ہیں. مومن کا انجام کیا ہے؟ اولئک ہم المفلحون, فلا پائیں گے. کافر کا انجام کیا ہے؟ ولہم عذاب عظیم, بڑا عذاب. اور عظیم عزم سے ہے, اونٹ کی ہڈیوں کو کہتے تھے عرب لوگ, اور عربوں کی ڈکشنری میں بہت ساری جو نام ہے وہ اونٹ کے نام کے ساتھ جڑے ہوئے ہیں. تو عظیم سے مراد ہے کہ بہت بڑی بڑی ہڈیاں ہوتی تھیں، اسی سے عظیم کا لفظ آتا ہے. اس کے بعد آپ دیکھیے کہ آیت نمبر 8 سے لے کر ہمارے آج کے سبق کے بالکل آخر تک، آیت نمبر 20 تک، یہ ہے تیسرا گروہ، جس کو آپ کہہ لیجئے کہ آدھے تیتر آدھے بٹیر، نہ ادھر کے نہ ادھر کے. ایک تو ڈکلیئر کرتا ہے نا کہ میں اللہ کا بندہ ہوں، مومن متقی، دوسرا کھل کے کہتا ہے بھائی مجھے کسی کی پرواہ نہیں. اب تیسرا وہ ہے جس کے قول اور فعل میں تضاد ہے. ہم اس کی پوری صفات اکٹھی پڑھ کے منافق کے کردار پہ بات کریں گے. شروع ہوتی ہے بات ومن الناس سے، آپ اس کا ترجمہ کھول لیجئے اپنی ورک بک میں سے. فرمایا کہ اور بعض لوگ ایسے ہیں جو کہتے ہیں کہ ہم اللہ پر اور روز آخرت پر ایمان رکھتے ہیں، حالانکہ وہ ایمان نہیں رکھتے. نوٹ کیجئے اس میں کیا کمی ہے، یہ کون سے لوگ ہیں جو کہتے ہیں ہم اللہ پر بھی ایمان لاتے ہیں اور آخرت پر کس پہ نہیں لا رہے؟ سوچ کے بتائیے. ہاں بتائیں جی، منافق کیوں ہے؟ دیکھیے منافق کا سب سے بڑا مسئلہ جو ہوتا ہے نا رسول ہوتا ہے. یومنون باللہ ہے، اللہ کو ماننا، رسول کو نہیں ماننا. بھلا کیوں؟ کہ رسول کو مان لیا تو ساری شریعت ماننی پڑے گی جو رسول کے ذریعے آئی. صرف اللہ کو مانو کیسے؟ جیسس گاڈ کو مانتے ہیں ہم پتھر کو خدا کہتے ہیں. اگر صورت رسولوں کو زندگی سے نکال دیں گے تو ہر بندہ خدا بنا کے بیٹھا ہوا ہے، وہ کہتا ہے میرا یہ خدا تمہارا یہ خدا. اس لیے منافق جو ہوتا ہے یہ اللہ اور آخرت پہ بہت زور دیں گے، لیکن رسولوں کے طریقوں کو زندگی سے نکال دیتے ہیں، اور قول اور فعل میں ان کے تضاد ہے. اور کہتے کیا کہ ہم ایمان لاتے ہیں حالانکہ وہ ایمان والے نہیں. یہ اپنے تئیں اللہ کو اور مومنوں کو دھوکہ دیتے ہیں، مگر در حقیقت اپنے سوا کسی کو دھوکہ نہیں دیتے اور اس بات سے بے خبر ہیں. ان کے دلوں میں کفر کا مرض تھا، اللہ نے ان کا مرض اور زیادہ کر دیا، اور ان کے جھوٹ بولنے کے سبب ان کو دکھ دینے والا عذاب ہوگا. اور جب ان سے کہا جاتا ہے کہ زمین میں فساد نہ ڈالو تو کہتے ہیں کہ ہم تو اصلاح کرنے والے ہیں. دیکھو بلا شبہ یہی مفسد ہیں، لیکن خبر نہیں رکھتے. اور جب ان سے کہا جاتا ہے کہ جس طرح اور لوگ ایمان لائے تم بھی ایمان لے آؤ، تو کہتے ہیں کہ بھلا جس طرح بے وقوف لوگ ایمان لے آئے، اسی طرح ہم بھی ایمان لے آئے. سن لو کہ یہی بے وقوف ہیں لیکن جانتے نہیں. اور یہ لوگ جب مومنوں سے ملتے ہیں تو کہتے ہیں کہ ہم ایمان لے آئے ہیں، اور اپنے شیطانوں میں جاتے ہیں تو ان سے کہتے ہیں کہ ہم تمہارے ساتھ ہیں، اور ہم رسول محمد صلی اللہ علیہ وسلم کے پیروکاروں سے تو ہنسی کیا کرتے ہیں. اور ان منافقوں سے اللہ تعالیٰ ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت اور سرکشی میں پڑے بہک رہے ہیں. یہ وہ لوگ ہیں کہ جنہوں نے ہدایت چھوڑ کر گمراہی خریدی تو نہ ان کی تجارت نے ہی ان کو کچھ نفع دیا اور نہ ہدایت یافتہ ہی ہوئے. ان کی مثال اس شخص کی سی ہے جس نے تاریک شب میں آگ جلائی، جب آگ نے اس کے ارد گرد کی چیزیں روشن کی تو اللہ نے ان لوگوں کی روشنی زائل کر دی اور ان کو اندھیروں میں چھوڑ دیا کہ وہ کچھ نہیں دیکھتے. یہ بہرے ہیں، گونگے ہیں، اندھے ہیں، کہ کسی طرح سیدھے راستے کی طرف لوٹ ہی نہیں سکتے. ان کی مثال بارش کی سی ہے کہ آسمان سے برس رہی ہو اور اس میں اندھیرے پر اندھیرا چھا رہا ہو اور بادل گرج رہا ہو اور بجلی گوند رہی ہو، تو یہ کڑک سے ڈر کر موت کے خوف سے کانوں میں انگلیاں دے لیں، اور اللہ کافروں کو ہر طرف سے گھیرے ہوئے ہے. قریب ہے کہ بجلی کی چمک ان کی آنکھوں کی بصارت کو چک لے جائے. جب بجلی چمکتی ہے اور ان پر روشنی ڈالتی ہے تو اس میں چل پڑتے ہیں، اور جب اندھیرا ہو جاتا ہے تو کھڑے کے کھڑے رہ جاتے ہیں. اور اگر اللہ چاہتا تو ان کے کانوں کے سننے کی کیفیت اور آنکھوں کی بینائی دونوں کو زائل کر دیتا. بلا شبہ اللہ تعالیٰ ہر چیز پر قادر ہے. اللہ اکبر. پہلی بات تو کریے کہ اللہم لا تجعلنا منہم، اللہ ہم ایسے لوگوں میں نہ کریں. سب سے لمبا تذکرہ ان کا ہے، زبان پہ ہے اسلام اور دل میں ہے کفر. صرف زبان کی حد تک اللہ کو مانیں گے، اللہ کا حکم نہیں مانیں گے، ایسے شخص کو منافق کہا جاتا ہے. ہماری زبان میں منافق لفظ کو اگر آپ دیکھیں تو نون فا قاف سے ہے. نفق عربی میں ٹنل کو کہتے ہیں، سرنگ کو. منافق کون ہے؟ جو دین کے اندر ایک طرف سے جاتا ہے اور دوسرے سے نکل جاتا ہے، گھومتا نہیں ہے، واپس نہیں آ سکتا دین کے اندر. اگر آپ بعد میں، آپ کو ایک چھوٹا سا ہوم ورک ہے کہ آپ بعد میں عربی زبان عربی آیتوں میں سے ہائی لائٹ کیجئے منافقوں کی صفات کو. کیسے؟ میں آپ کو تھوڑا سا سوچنے کا طریقہ بتاتی ہوں. آیت نمبر 8 لیں اور اپنے پاس اگر ہائی لائٹر ہیں آپ کے تو ہائی لائٹ کیجئے کہ منافقوں کی کیا کیا علامتیں ان آیتوں کی روشنی میں. تو پہلی بات ہے زبان سے کہتے ہیں ہم ایمان لائے آخرت پر اور اللہ پر لیکن وہ ایمان نہیں لاتے. دوسری صفت ہے ان کی یحادون اللہ دھوکے باز ہوتا ہے. آج ہم مسلمان دھوکے دیتے ہیں. ذرا ساتھ ساتھ محاسبہ بھی تو کر لیں کہ آج ہمیں کس بات کی مار پڑ رہی ہے, نفاق کی مار پڑ رہی ہے, دھوکے باز ہوتا ہے. پھر اگلی صفت پہ آپ ہائی لائٹ کیجئے کہ یہ ان ایمان والوں کو دھوکہ دیتے ہیں. وہ کیسے؟ نیک لوگوں میں آئے تو بڑے نیک بن گئے, ایسے لگتا ہے ان سے بڑا نیک کوئی نہیں, اور جب اپنے ذرا سرکش لوگوں میں گئے تو وہاں جا کے جیسا دیس ویسا بھیس کر لیا. پاکستان میں آئے تو ابائے بھی پہن لیے, اور باہر گئے تو کہا کہ یہ تو ہو ہی نہیں سکتا کہ ہم پاکستانی کپڑوں میں بھی باہر آ جائیں, وہاں تو پہننا پڑتا ہے, یہاں سے چھپا چھپو کے پینٹے لے جاتے ہیں. یہ الگ بات ہے اب لوگ یہاں بھی خیر سے پہننے لگ گئے ہیں کہ کوئی بات نہیں ہم کیوں پیچھے رہے, ویزا نہیں دیتے نہ دے ہم ان کے کپڑے تو یہاں بھی پہن لیں. یہ بھی دھوکہ ہے. یاد رکھیے جب کوئی قوم اپنی ظاہر داری اپنے اسلامک اٹائر اپنے رنگ روپ سے شرماتی ہے نا, سمجھ لیں کہ دشمن ان پہ غالب آ گیا. آپ کو ایک چھوٹی سی مثال دیتی ہوں. آپ شادی میں جائیں کسی محفل میں جائیں, وہاں آپ کسی شخص کو دیکھیں کہ وہ آپ کے کپڑے پہن کے آ گیا, بتائے بغیر پوچھے بغیر آپ کی الماری سے جوڑا نکالا پہن گیا, کیا عزت رہے گی آپ کی نظر میں؟ آپ کہیں گے دیکھو کتنی شو مار رہا ہے کپڑے اس نے میرے پہننے میں. جب ہم نان مسلم اور غیر مسلموں کے طور طریقوں پر ان کے رنگ ڈھنگ پہنتے ہیں وہ اندر سے ہنستے ہیں, کہتے دیکھو یہ شیر کی کھال میں گیدڑ اور بھیڑیے. خوبیاں ان کی کوئی نہیں اپنائیں گے, وقت کے پابند وہ ہیں ہم کبھی نہیں ہیں, جھوٹ نہیں وہ بولتے ہیں ہم وہ بھی بولتے ہیں. آپ 101 چیزیں لکھ لیجئے ان میں جتنی اچھی باتیں وہ آج ہم میں نہیں. ہم ان کے اترے ہوئے کپڑے ہم پہننے کو تیار ہیں, ہم ان کی ہالووین منانے کو تیار ہیں, ہم ان کے والنٹائن منائیں گے, ہم ان کی کرسمس منائیں گے, ہم برتھ ڈے کریں گے. وہ ہمارا عقیقہ نہیں کرتے. ہم ان کے نام پر بیبی شاور کر لیں گے, وہ کبھی ہمارے آ کے بچے کے کان میں اذان نہیں دیں گے. انہوں نے کبھی روزے رکھے ہمارے ساتھ؟ کبھی عید کی نماز پڑھی انہوں نے؟ کبھی عید الاضحیٰ پہ وہ قربانیاں دیتے؟ ہم یوں بھاگ بھاگ کے جاتے ہیں کہ ہمارے پاس کوئی کلچر ہی نہیں ہے, کوئی دین ہی نہیں. منافق دو ریوڑ کے بیچ کی بکری کی طرح, حدیث میں آتا ہے, جفتی کی تلاش میں یعنی بکرے کی تلاش میں کبھی ادھر جاتا ہے کبھی ادھر جاتی ہے, کبھی ادھر جاتی ہے کبھی ادھر جاتی ہے. یہی آج کے مسلمان کا حال ہے. وضع میں ہو تم کیا اور قطع میں ہو کہ تم کیا, یعنی یہود ہنود اور نصارہ یہ تینوں ہمیں دیکھ کے ہنستے ہیں. آپ کا اپنا کوئی رنگ نہیں, کوئی آپ کا ڈھنگ نہیں ہے. وہی مثال یاد کیجئے شاید آپ کو دی تھی کہ جب ایک اصلی شیر ہوتا ہے جنگل میں تو لوگ اس سے ڈرتے ہیں, اور وہ شیر جو سرکس کے میدان میں ہوتا ہے اس کو دیکھ کر لوگ ہنستے ہیں, کیونکہ کھال ہے نا بھوسی کے اندر, کھال میں بھوسی بھری ہوئی ہے. آج ہم مسلمانوں کی کھال جو ہے باہر دوسروں کی ہے, اندر بھوسا بھرا ہوا ہے. اس لیے یہ کال آف فیم کا تضاد بندے کو کسی جگہ نہیں چھوڑتا, اور سوچتے ہم کہ بڑی عزت ہو رہی ہے. آج کسی کو بہت ماڈرن دکھانا ہو تو کیا دکھاتے ہیں؟ ویسٹرنائز کپڑوں میں. بڑی کوئی کامیاب عورت دکھانی ہو تو ٹپک ٹپک کرتی اس کو دکھائیں گے کہ یہ ہے الٹرا ماڈ لڑکی, کے جس کے جسم کا ایک ایک انگ بھی چھپ نہیں رہا, اور اس کے ساتھ ایک شانے بے نیازی سے اچکتی بھی. اور ایک ڈپریس ناکام عورت دکھائیں گے نا کالے برقعے میں, پسینہ آتا اور بچہ رو رہا ہے اور اسی سے اس کا منہ بھی صاف کر رہی ہے ناک بھی صاف کر رہی ہے, کہتے یہ بےچاری عورت غریب عورت. سب سے پہلے اس وقت آج ہم مسلمانوں کو اس کی ضرورت ہے کہ وی آر پراؤڈ ٹو بی اے مسلم, وی آر ناٹ سوری مسلم. آج ہم شرمندہ ہیں. ہمارے بچے باہر شلوار قمیض میں نہیں جاتے, کہتے ہیں یہ تو نائٹ سوٹ ہے. ہم کہتے ہیں یہ کوئی کپڑے پہن کے اب میں ہوٹل میں جاؤں گا, میں یہ کروں گا. شرم سے ڈوب مرنے والا مقام ہے. یہ نفاق نہیں تو اور نفاق کیا ہے؟ کس طریقے سے انسان دھوکہ دیتا ہے اپنے آپ کو. اللہ تعالیٰ کہتے ہیں فی قلوبہم مرضٌ, دل میں بیماری ہے کفر کی, نفاق کی, حسد کی, اور سستی کی بیماری, دکھاوے کی بیماری, ریاکاری کی بیماری. اور منافق کی ماں یشعرون, بے شعور ہے. آج ہم بے شعور ہیں کہ نہیں؟ راہ جاتے آپ کسی ینگ لڑکوں کو 10 کو پوچھ لیں, کوئی 10 ینگ لڑکیوں کو پوچھ لیں, 10 ماسیوں کو پوچھ لیں, 10 بڑے سمجھدار لوگوں کو پوچھ لیں کہ بتاؤ بھائی زندگی کا مقصد کیا ہے. بڑی رواں روی میں آئیں گے تو کہیں گے نماز پڑھنا, صوم و صلات کا پابند, اندر اخلاق چاہے نہ ہو. شعور کی کمی ہے منافق کے اندر. اللہ تعالیٰ ہمیں اسے محفوظ رکھے. پھر اس کے بعد دیکھیے اللہ تعالیٰ ان کی ایک اور تکلیف بتاتے ہیں کہ بیما کانو یکذبون, جھوٹا ہوتا ہے منافق. آج ہے ہماری زندگی میں جھوٹ؟ واللہ ہی آج تو وہاں بھی جھوٹ بولا جاتا ہے جہاں جھوٹ کی بالکل ضرورت نہیں ہوتی. حیرت کی بات ہے, اتنا ایکسپیرینس ہوتا ہے کہ جیسے یہ پیپر ورک جو ہوتا ہے اس میں لوگ کتنے جھوٹ بولتے ہیں. अगर आपको कोई कहता है कि वैक्सीनेशन करवाओ फिर उसका कार्ड लगाओ अपने वीजे के लेने के लिए, तो इसमें तकलीफ क्या है भाई? तुम ही बीमारियों से बचोगे, इतने मुसलमान आते हैं वहां हज में उमरे में, तुम्हें बच्चों को कहते छोड़ो जी 200 रुपए का कार्ड बनाते लगा देते हैं, यानी इतना भाई लगा लो इंजेक्शन, तुम्हें तकलीफ क्या है? जब एक हुकूमत ने रूल बनाया तो उसमें मसला क्या है? मैं कहती हूँ जा हज करने रहे होते हैं और 101 झूठ बोल के जाते हैं, वल्लाही। अल्लाह ताला से दुआ करें कि अल्लाह ताला हमें बड़े बोल से बचा दे, हर जगह झूठ है। इसमें हमने अगर वेबसाइट पे आप देखें तो पिछले सालों में जब ये लेक्चर किया था तो इस पे 101 झूठ जमा किया हुआ है, छोटी बात पे झूठ, रिक्शे वाले से झूठ, कल ही गए थे अभी तो इतने देते हैं, हम तो रोज आते हैं, दुकानदार से जाके कहते हैं कपड़ा दे दो बस हमेशा तुमसे ही खरीदेंगे, ये तो मैंने कल इतने का खरीदा था, लाते चीज 100 100 की आके घर बताते हैं 200 की, लाते आम दुकान से कहते हैं ये ब्रांड नेम से, कितने झूठ है, झूठी मोहरे, मेड इन जापान को मेड एस जापान कर दीजिए, सैंपल दिखाते कुछ करते कुछ, ऐसे नहीं लगता कि हमारी जिंदगी में रगो रेशे के अंदर झूठ चला गया? और शोर नहीं, बच्चों को झूठ क्या क्या नहीं सिखा देते, शुरू से सिखाते हैं, घर में कह देते हैं फलां नहीं है, फोन पे बात नहीं करनी, कह दो अम्मी घर पे नहीं है, पकाया कुछ कहा कुछ, यकीन करें सिर्फ जिंदगी से झूठ निकाल दें आप सच्चे हो जाएंगे, अल्लाह को प्यारे हो जाएंगे, दुनिया इधर की उधर हो जाए मैंने झूठ नहीं बोलना क्या होगा? और झूठ बोलने वाला इस बात का इजहार करता है कि अल्लाह की वजह लोग बड़े हैं, अमूमन हम झूठ लोगों के डर से बोलते हैं या इज्जत लेना चाहते हैं, ऐसे ही कह देंगे बस, हालांकि नहीं, जब अल्लाह की बंदगी दिल में आएगी झूठ इंशाल्लाह निकल जाएगा। फिर इसके बाद देखिए अगली सिफत मुनाफिकी क्या है कि वैजा कील लहुम ला तुफसिदु फिल अर्दी काल इन्नम नहनु मुस्लिहून, फसाद करते हैं लेकिन इस्लाह का नाम देकर। मसलन वो बड़ी सबक आमोज फिल्म थी, फिल्में इसलिए देखते हैं कि उससे सबक हासिल होते हैं, माँ के सबक गए, नानी से कोई सबक आपने नहीं सीखा, दादी सास उनकी जिंदगियों में कोई सबक नहीं, वो हीरोइनें जो दिखा रही हैं वो सबक है, कहते हैं कि नहीं बहुत सबक हम होती है जी, बहुत फायदा होता है, आप देखा करें ड्रामे फिल्में देखा करें। कल हम कहीं बैठे हुए थे, कल या परसों, तो दो सिस्टर्स बातें कर रही थी तो किसी ड्रामे की बात शुरू हो गई उनकी आपस में थी, मैं कड़ी बैठी सुन रही थी, किसी किरदार की बात करने लग गई, जो बात उन्होंने की जिसपे मेरे कान खटके वो ये थे कि लड़की थी उसको कोई जिंदगी में दुख आया तो फिर वो अल्लाह के करीब गई और फिर उसने अपने माँ बाप को झंझोड़ा कि आपने मुझे इनके करीब क्यों नहीं किया, तो जब ये बात हुई तो मैंने भी इंटरेस्ट लिया, मैंने कहा क्या कर रहे हैं, तो मुझे कहने लगी आप ड्रामे जरूर देखा करें, बहुत सबक उसमें मिलता है, बहुत नसीहत की बात होती है कि वो ये दिखाते हैं कि आजकल हम अपने बच्चों को खुद दीन से दूर कर रहे हैं और जब उनको कोई गम पड़ता है तो फिर उनको अल्लाह से कोई पहचान नहीं होती, तो इस्लाह के नाम पे बिगाड़ क्या कुछ नहीं करते, अल्लाह ताला हमारी हिदायत करे हमें दे। फिर इसके बाद देखिए कि एक और मुनाफिक की सिफत जो हमें इन आयात से दिखती है, फसाद करते हैं। फसाद क्या है? अल्लाह से बंदों का रिश्ता तोड़ो और बंदों का बंदों से तोड़ो। आप देखिए आज सारे रिश्तों की तमीज मिटी हुई है कि नहीं? जो बाप बेटी का रिश्ता कल तक था आज वही है, भाई और बहन की जो गैरत और जो हयात थी वो आज वही है, जो लड़कियों के और घर में रहने के जो तौर तरीके थे वो थे। हो सकता है हम चंद लोगों को देखे के हाँ ऐसे ही है, लेकिन आज हम मुसलमानों की अक्सरियत में बिल्कुल रिश्तों की तमीज खत्म हो गई है, बाप और भाई के नाम पे जिस तरह बच्चियां पहले कांपती थी आज वो कहती है लो हम इनसे कोई कम है, ये रिश्तों की खराबी हो गई, शौहर बीवी का रिश्ता बिगड़ गया, बीवी घर में रहनी थी शौहर बाहर रहता, हम वो काम बाहर का करता बीवी घर के करती, आज बीवी को भी आपने बाहर काउंटर्स में खड़ा कर दिया और वो एक और मर्द बन गया। फितरत का निजाम बदलना मुफसद होना है। आज दौलत के लिए आप देखिए कितने धक्के इंसान खाता है, खून के रिश्तों को इंसान बाज दफा पीछे करके सिर्फ दौलत के लिए दूरियां इख्तियार की जाती हैं, ये सब चीजें फसाद की एक किस्म बनती है। फिर उसके बाद आप देखिए अगली सिफत पे अगर आप हाईलाइट करना चाहें आयत 13 के एंड पे कि लाकिन ला यालमून, कौन है? इससे पहले एक और आयत वो भी उसको देख लीजिए कि क्या करते हैं वो लोग, ईमान लाने वालों को बेवकूफ कहते हैं। ऐसा है आज लोगों ने किसी को बहुत मजाक बनाना तो क्या कहते हैं कि मुल्ला बन गए हो, दीनदारों को लोग क्या वैसे समझते हैं बाय द वे, ये बेवकूफ लोग हैं इनको क्या पता है, ऑकवर्ड, ये फनेटिक, ये फलां, ये इनको क्या अकल है, चार लफ्ज इंग्लिश के बोलो तो फिर लोग कहते हैं नहीं इनको भी कुछ आता ही होगा, ये सिर्फ मौलवी नहीं है इनको कोई इंग्लिश भी आती है। यकीन कीजिए आज ये सोच है, आप अपने बच्चों के मुंह से जरा बाहर सुना करें कि जो मस्जिद जो बेचारे मौलवी पढ़ाने आते हैं एक्सपारा उनकी कितनी दुर्गत होती है, ट्यूटर आए उसके लिए हो सकता है ड्राइंग रूम खुल जाए और मौलवी साहब को बाहर बैठा देते हैं ड्राइंग रूम के पोर्च के अंदर ही कि यहीं बैठ के कुरान पढ़ाएं आप इनको, बेवकूफ समझते हैं हम इनको, हम कहते हैं छोड़ो इनकी मुल्लाओं की बातों में क्या ना, इन्होंने तो अभी अजान होनी है तो भाग जाना है मस्जिद में, हम नहीं इनके साथ जा सके, इनको नहीं हम साथ ले जा सकते भाई, इन्होंने हर नमाज में खड़े हो जाना है, हाँ इसलिए कि उनको आखिरत दिख रही है, आपको दुनिया दिख रही है, आपको भूख लगी हुई है, उनको आखिरत की भूख लगी हुई है। फिर इसके बाद अगली सिफत देखिए, लाकिन ला यालमून, इल्म नहीं होता। इल्म का ना होना ही असल में निफाक को जन्म देता है, कि मुनाफिक को इल्म का शौक नहीं होता। फिर आप देखिए अगला इसका रूप, आप देखिए आयत 14 में अगर आप इसको हाईलाइट करें कि जब वो आते हैं ईमान वालों के पास तो कहते हैं हम तुम जैसे मस्जिद में जाते हैं, बड़े नेक पाक हो जाते हैं, सफ़ेद जोड़ा एक रखा हुआ जो कभी ऐसे मौक़ों पर पहनना हो, बड़ी सी चादर और दुपट्टा, लेकिन वैसा खलवी लाश जाती ने शादी में गए, पार्टी में गए, हो सकता है बाजू भी ना हो साथ कपड़ों में, फ़र्क है ना। यदि दो मुख्तलिफ रूप हैं और मोमिनों का मजाक उड़ाते हैं, अल्लाह कहते हैं हम इनका मजाक उड़ाएंगे। सारी बातें करके अल्लाह ने कहा ये वो लोग हैं जिन्होंने हिदायत के बदले गुमराही खरीदी। कितने दुख की बात है, अल्लाह इनको क्या देना चाहता था और इन्होंने क्या लिया। और याद रखिए इंसान निफाक क्यों इख्तियार करता है, ताकि दुनिया का फ़ायदा ले, लेकिन अल्लाह ताला कहते हैं फमा रबिहत तिजारतुहुम, इनको कोई फ़ायदा नहीं होना इनकी इस तिजारत से, क्योंकि वमा कानू मुहतदीन, हिदायत बेच के कुछ लेके आए हैं। देखिए आपके पास गोल्ड हो, कीमत है ना उसकी, कहीं भी कुछ आप काम आ जाएगा आपके, मुश्किल पड़ी बेच दें। कोई बच्ची अपनी गोल्ड की अंगूठी बेच के 20 अंगूठियां आर्टिफिशियल ले आए, हाँ कह दो मोहतदी, हिदायत गोल्ड है, उसको बेचकर बेहिदायती जिंदगी बसर करेंगे, फायदा नहीं होगा। आज हर तरफ यही जिंदगी में हमें दिखता है। अब अल्लाह ताला ने ऐसे लोगों के लिए दो मिसालें दी हैं बेसिकली। अगर आप आयत नंबर 17 देखें तो इसमें मिसाल है उस शख्स की कि जिसके दिल को ही खोट था। यानी मुनाफ़िकत के दो दर्जे होते हैं, एक एतकाद अकीदा और एक अमल। एतकाद क्या है कि इस्लाम में आए ही किसी जाती फायदे के लिए थे। यहाँ तो आपको ये बातें नहीं समझ आती लेकिन बाहर रहने वाले बहुत अच्छी तरह समझते हैं। मसलन एक लड़का लड़की है, उनका आपस में ताल्लुक हो गया। अब लड़की कहती है कि भाई जब तक तुम मुसलमान नहीं होते मेरे माँ बाप तुमसे शादी नहीं करेंगे, तो वो लड़का सिर्फ उस लड़की से शादी के लिए मुसलमान हो जाए, इस्लाम से उसको कोई मोहब्बत नहीं, शादी हो जाएगी, चार दिन में शौक पूरा हो जाएगा, लड़की को भी छोड़ देगा, इस्लाम को भी छोड़ देगा। ये है पहली मिसाल, इस्लाम में आए ही किसी शर्त पे थे, जैसे अब्दुल्ला बिन उबई की कहानी आती है। लेकिन एक दूसरा दर्जा जो हम सब पे बहुत ज्यादा फिट भी होता है और इसको सोचना भी पड़ेगा, आयत 8:19 से आखिर तक, कि औ कसई ये विमिनस समाई, आसमान से बारिश होती है तेज, उसमें अंधेरे भी हैं, कड़क भी है, बिजली भी है, यह चलू नासाबिया हम फिया जानी मिनस सवाई हजरल मौत, वो अपने कानों में उंगलियां डाल रहता है बिजली और कड़क के खौफ से। ये कौन सा निफाक है, अमल का, दिल अच्छा है माशाल्लाह अल्हम्दुलिल्लाह, अल्लाह के अल्लाह होने पे और नबी सल्लम के रसूल होने पे कोई शक नहीं, लेकिन जहां दीन का कोई अमल का मसला मुश्किल लगता है उस पे रुक जाते हैं, नहीं ये नहीं, अब शादी ऐसे नहीं हो सकती, और ये नहीं हो सकता वो नहीं होता, और जरा दीन का कोई आसान हुक्म होता है तो चल पड़ते हैं। हम सोचें तो क्या अक्सरियत आज ऐसी नहीं है कि मुश्किलात में दीन को पीछे कर देते हैं और जब दीन की आसानियां आती हैं तो उसको ले लेते हैं। अल्लाह सुब्हान तआला कहते हैं कि वलौ शा अल्लाहु लज़हब बिसमीहिम वअबसारिहिम, ये सोचते हैं कानों में उंगलियां देकर हम दीन सुनेंगे नहीं, कहते मत सुनो। आज कितना मारूफ जुमला है, लोग कहते हैं छोड़ो पढ़ लिया तो अमल करना पड़ेगा। अच्छा जी, तो बगैर पढ़े कोई अमल नहीं, पूरे कुरान में एक आयत भी नहीं ऐसी हमें मिलती कि जिसमें ये लिखा हो कि पकड़ सिर्फ उनकी है जो पढ़ते हैं और पढ़ाते हैं। और लोग कहते हैं पढ़ते, अब पढ़ाने वालों को तो अल्लाह पूछेगा, इन्होंने हमारी जिंदगी जीरन की हुई है, हमें डराते ही रहते हैं हर वक्त। हाँ नहीं, अल्लाह ताला से दुआ कीजिए कि अल्लाह ताला हमें समझने वाला बना दे। इन्ना अल्लाह अला कुल्ली शयइन कदीर, यानी अल्लाह ताला हर चीज पे कादिर है। इसमें अल्लाह ताला ने रास्ता खोल दिया, कुछ नहीं बिगड़ा। आज अगर इन आयतों को पढ़ते हुए हमें ख्याल हुआ कि हम मुत्तकी तो नहीं है, शुक्र अल्लाह का अल्लाह ने कुफर से भी बचाया हुआ है, तो अगर निफाक की कुछ अलामतें बस तौबा कर लें। बहुत प्यारी दुआ अल्लाह के नबी ने सिखाई कि अल्लाहुम्मा तखिर कल्बी मिनन निफाक वअमली मिनर रिया वलिसानी मिनल कज़ब वआयुनी मिनल खियानती फइन्नक तअलमु मा तुख्फिस सुदूर। तो इसमें हम कहते हैं कि अल्लाह मेरे दिल को निफाक से पाक कर दे। तड़प के मांगी अल्लाह ताला से दुआ कि मुनाफ़िकत बहुत बुरी चीज़ है जिसकी वजह से इंसान अपने ऊपर बहुत जुल्म करता है। तो ये तो था लेसन। आखिर में अगर आप देखें पेज 13 पर एक चेकलिस्ट है, इस पे आपने घर जाके खुद गौर करना है। बेसिकली ये ऐसी चीजें नहीं है कि आप इसको बस तेजी से करें, ये एक किस्म का सेल्फ एनालिसिस है। फारिग बैठ के अकेले में एक एक बात को सोचिए। मसलन जैसे पहला पॉइंट क्या है कि क्या मेरे दिल को यकीन है क्या कि कुरान पाक अल्लाह की किताब है। अगर आप बगैर सोचे कहेंगे ना फौरन हाँ हाँ कर देंगे। सोचिए, अच्छा मेरे दिल को यकीन है अल्लाह की किताब है, तो फिर मेरा इसके साथ रवैया क्या है, फिर मैं इसको पढ़ती क्यों नहीं, फिर मैं इसको समझती क्यों नहीं। तो आप देखेंगे कि यकीन की कमी है जो हमें इस किताब को समझने नहीं देती। इसी तरह बीच में आप देख लीजिए कि जैसे एक और आप खुद पढ़ लीजिएगा इसको, चेकलिस्ट को, मसलन نماز قائم کرنے والے قرآن مجید سے رہنمائی حاصل کرتے ہیں. تو میں بھی نماز پڑھتی ہوں لیکن مجھے تو کوئی رہنمائی نہیں مل رہی. اس کو سوچیے, انشاءاللہ نیکسٹ کلاس میں پہلے ہم اس چیک لسٹ کو ہلکا سا ڈسکس کریں گے اور آپ سب نے اس کے اوپر انشاءاللہ غور کرنا ہے. انگلش میں بھی ہے اور اردو میں بھی ہے, جو بھی آپ کو آسان لگے. انشاءاللہ اگر زندگی رہی تو پھر اگلا سبق ہم اس کے بعد سورہ یاسین کا کریں گے. اللہ تعالی ہم سب کو عمل کی توفیق عطا فرمائے. کوئی سوال کوئی کمنٹ آپ کی طرف سے ہے تو ضرور پوچھیے. جی انشاءاللہ ہوگی, نہ ہونے کی وجہ کیا ہے؟ ہوگی نا. کہاں پہ؟ کچھ کے پاس, میرا لے مہمان بھی آ جائیں گے. ٹھیک ہے نا, کلاس ہو. گھر والوں کو تو نہیں کوئی اعتراض باجی؟ آپ کو تو کوئی اعتراض نہیں ہونے میں. کلاس نیکسٹ فرائیڈے کلاس ہوگی نا. عید تو سیٹرڈے ہے نا, کوئی اعتراض نہیں. آ جائے ساتھ مہندی کی کون لے آئے, کلاس کے بعد مہندی لگا لیں گے. ٹھیک ہے, بہرحال کلاس ہوگی اسی طرح اسی ٹائم پہ. دیکھ لیجئے ٹائم آپ کے پاس ہے. ہمیں ان کو بھی کچھ نہیں مسئلہ, سب آئیں گے, بلکہ اوروں کو بھی لے کے آئیے. اور انشاءاللہ تعالی تین سے, آج سوا تین شروع کیا تھا کہ تین؟ کچھ لوگ تین تک نہیں پہنچ پاتے آپ لوگوں میں سے. ذہن میں تین رکھیے تاکہ آپ لوگ سوا تین تک ساری کلاس جم چکی ہو. انشاءاللہ 5:15 ہمارے ذہن میں تھا اور اللہ نے اس پہ پورا کرا دیا. جی میں دعا کرا کے پھر وہ ایک پریزنٹیشن ہے وہ پلے کرتی ہوں. جو رکنا چاہیں رک لیں, جو جانا چاہیں گے وہ چلے جائیں گے. جی آپ بتائیے. پہلا اعتقاد ہے, عقیدے میں کمی ہے, یعنی اسلام ہی نہیں اچھا لگتا. اور دوسرا عملی نفاق ہے کہ اسلام تو اچھا لگتا ہے لیکن عمل کرنے کو دل نہیں کرتا. ٹھیک ہے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. یا اللہ, یا رحمان, یا رحیم, یا مالک, یا قدوس, ہماری اس چھوٹی سی کوشش کو قبول فرما. یا اللہ ہمیں اخلاص عطا فرما, ریاکاری, دکھاوے, حسد سے, فخر سے بچا. یا اللہ ہمیں عمل والا بنا دے. یا اللہ ہم نے قرآن پاک کا جو حصہ پڑھا یہ بہت ڈرانے والا تھا. یا اللہ ہمیں اپنا اصل مقام پہچاننے والا بنا دے. ایسا نہ ہو کہ لوگ ہمیں بہت نیک سمجھتے رہیں لیکن ہم بد سے بھی بدتر ہوں. یا اللہ ان سب ساتھیوں کے دلوں کی نیک تمنائیں پوری فرما. یا اللہ اس گھر پہ اپنی خاص رحمتیں فرما. یا اللہ ہر چھوٹے اور ہر بڑے اور ان سب کے اپنے عزیزوں و اقارب سب پہ اپنی رحمتیں فرما. یا اللہ یہ سلسلہ کبھی ختم نہ ہو. یا اللہ ہم سب کے گھروں کو دار الارقم بنا. یا اللہ تیرے دین کی شمع روشن ہو. یا اللہ ہم سارا دن ان نعمتوں کو استعمال کرتے ہیں. یا اللہ یہ نعمتیں تیرے راستے میں لگ جائیں. یا اللہ جو مالی تنگیوں میں ہیں ان کو اپنی رحمت سے فراغ اور حلال رزق عطا فرما. یا اللہ جو بیمار ہیں ان کی سب پریشانی اور بیماریوں کو دور فرما. یا اللہ جو دکھی ہیں, جو کسی بھی اولاد کے, شوہر, بیوی, گھر والوں کے کسی غم میں ہیں, یا اللہ ان کو آسودہ کر دے. یا اللہ ہمیں سارے غموں سے بے نیاز کر کے اپنا غم لگا دے. یا اللہ ہمیں آخرت کا غم لگا دے. یا اللہ ہمیں نیکیوں کو ضائع کرنے سے بچا. اور یا اللہ ہم نیکیوں کے مواقع کو پانے والا, ڈھونڈنے والا بن جائیں. یا اللہ ہمارے سارے دین کے جو بھی منصوبے ہیں, یا اللہ جو ارادے ہیں, یا اللہ اس میں برکت دے, اخلاص کر دے. اور یا اللہ اس میں مدد فرما. یا اللہ یہ سب ساتھی تیرے دین سے رہنمائی لینے کے لیے آئیں, یا اللہ سب کو ہدایت کا تحفہ عطا فرما. یا اللہ جو دن عید کے آنے والے ہیں, یا اللہ ہم سب کے لیے شعور اور بیداری کے ہوں. ابراہیم علیہ السلام کی طرح بیٹے تو ہم سے نہیں مانگے گئے, لیکن یا اللہ ہم اپنی خواہشات, اپنی آرزوئیں, اپنی تمنائیں, اپنی انا سب کو قربان کرنے والے بن جائیں. یا اللہ جو پردیس میں ان کی بھی صاحب حفاظت فرمانا, جو سفر میں ان کی حفاظت فرما. یا اللہ جو بیمار ان کو صحت تندرستی عطا فرما. یا اللہ تیرے سامنے نام لینے کی ضرورت نہیں, تو بن نام لیے سب کی حاجات کو پورا فرما. سب کے والدین پہ اپنی رحمت فرما. جو دنیا سے چلے گئے ان کی بخشش فرما. یا اللہ جو دنیا میں ہے ان کی بھی بخشش فرما اور ان کو صحت اور عافیت عطا فرما. یا اللہ اس گھر کے جو بزرگ بڑے تیرے پاس چلے گئے ان کی سب کی یا اللہ تو بخشش فرما. اور یا اللہ جو موجود ہیں ان کو صحت اور عافیت والی زندگی عطا فرما. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. جزاک اللہ خیر. واسلم جزاک. कुछ कहना है सबकी बात। मैं प्ले करती हूँ अगर आप, असल में ये पोएम अरबी में है लेकिन स्क्रीन पे लिखा हुआ इंग्लिश में आता है, लेकिन इसके एक्सप्रेशन से भी बहुत कुछ समझ आता है। खुलासा बता देती हूँ कि जन्नत में जब जन्नती जाएंगे तो अल्लाह ताला के साथ उनकी एक गुफ्तगू होगी, मुकालमा है एक, इमाम इब्ने कय्यम ने उसको बयान किया, और उसका खुलासा ये है कि जन्नत में अल्लाह ताला जन्नतियों को उनका मुकाम याद दिलाएंगे, दुनिया के गुनाह याद आएंगे, बहुत यानी एक इमोशनल सी है। सुनते हैं फिर जितनी समझ आ सके। तकरीबन ये 9 मिनट की है इसलिए आप टाइम को ध्यान में रखिएगा।
يروا الوجه العظيم جل جلاله. اسمع وتخيل نفسك معه. عسى الله ان يجعلني واياك. يقول ابن القيم رحمه الله: وان سالت عن يوم المزيد وزياره العزيز الحميد ورؤية وجه الله المنزه عن التمثيل والتشبيه كما تواتر عن الصادق المصدوق المقلوب أن المنادي ينادي يا أهل الجنة إن ربكم تبارك وتعالى يستزيركم فحي على زيارته فيقولون سمعا وطاعة وينهضون إلى الزيارة مبادرين فإذا بالمجائم قد أعدت لهم فيستوون على ظهورها مسرعين حتى إذا انتهوا إلى الوادي الأفيح الذي جعل لهم موعدا وجمعوا هناك فلم يغادر الداعي منهم أحدا أمر الرب تعالى فنصب هناك ثم نصبت لهم منابر من نور ومنابر من لؤلؤ ومنابر من زبرجد ومنابر من ذهب ومنابر من فضة وجلس أدناهم وحاشاهم أن يكون فيهم دني على كتبان المسك حتى إذا استقرت بهم مجالسهم واطمأنت بهم أماكنهم نادى المنادي يا أهل الجنة إن لكم عند الله موعدا موعدا يريد أن ينجزكم يا أهل الجنة إن لكم عند الله موعدا يريد أن ينجزكم فيقولون ما هو فيقولون ما هو فلم يبيض وجوهنا فلم يزق الموازيننا فلم يدخلنا الجنة ويزحزحنا عن النار فبينما هم كذلك إذ زق لهم نور أشرقت له الجنة فرفعوا رؤوسهم فإذا الجبار جل جلاله قد أشرق عليهم من فوقهم وقال يا أهل الجنة فإذا الجبار جل جلاله قد أشرق عليهم سلام عليكم ويتجلى لهم الرب يضحك سبحانه وتعالى.